मौसूल कर रहे होते हैं ना, तो फिर हमें वही के पैगाम फील नहीं होते। बाज़ दफ़ा इतना अहम जुमला होता है वो सिर्फ़ हमारा किसी एक क्लिक की वजह से मिस हो जाता है, तो अल्लाह से दुआ करते हैं कि हमें पूरा फोकस कर दे। नहमतुहु व नुसल्ली अला रसूलिहिल करीम अम्मा बादु फ़ाउसु बिल्लाहि मिनश शैतानिर रजीम रब्बिश्रह ली सदरी व यस्सिर ली अमरी व अहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। सूरतुन नसर तरतीब के अतबार से 110 नंबर की सूरत है, 3 आयात हैं, मदनी या मक्की इसमें इख्तलाफ है। कुछ कहते हैं कि ये मदनी है और आखिरी सूरतों में से पूरी सूरत के तौर पे नाजिल होने वाली ये आखिरी सूरत है, और ऐसे जो मुफस्सरीन हैं वो कहते हैं कि ये खुतबा हज्जतुल विदा के मौके पे नाजिल हुई थी, और इसके तकरीबन 80 दिन के बाद नबी सल्लल्लाहु अलैहि वसल्लम इस दुनिया से कूच कर गए। बस कहते हैं कि नहीं, ये मक्की है और जस अल्लाह के नबी के बिल्कुल नबूवत के आगाज़ में ही ये खबर दे दी थी कि अल्लाह इस काम को पूरा करवाएगा, और वो बात फिर बाद में मनोअन पूरी साबित हुई। मेरे आपके लिए इससे कोई फ़र्क नहीं पड़ता, मुझे इतना पता है कि अगर मैंने इसके पैगाम पे अमल कर लिया तो मेरे लिए ये काफ़ी होगी। सूरत का नाम नसर है, और नसर ऐसी मदद को कहते हैं, किसी की ऐसी मदद करना जो उसको कामयाबी से हमकिनार कर दे। और पहली आयत, एक आयत का एक टॉपिक, बहुत ही खूबसूरत, फतह मक्का असल में नसरुम मिनल्ला थी, और अल्लाह की मदद पहुंचने के नतीजे में मक्का फतह हुआ। आप इस हिस्से का एक नाम लिख लीजिए, एहसान, फिर बाद में बताऊंगी ये क्या। यानी आयत नंबर एक का टॉपिक एहसान, हुसन से, और नसरुल्लाह क्या है, फतह मक्का, फतह मक्का हुई अल्लाह की मदद से। आयत नंबर दो है वजाहत एहसान, एहसान की वजाहत, क्या पता चला कि अरब के बड़े बड़े कबीलों का मती होकर अल्लाह के नबी की खिदमत में आ जाना ये अल्लाह की मदद से ही मुमकिन हुआ। तीसरा पैराग्राफ या तीसरी आयत, एहसान शनासी का मुतालबा, हक शनास बनो, एहसान शनास बनो, और इसके लिए फिर अल्लाह की ज़ात और उसकी सिफ़ात है। ये सूरत हिजरत के बाद नाजिल हुई, इसलिए मदनी है, हज्जतुल विदा के मौके पर मिना में नाजिल हुई, आखिरी मुकम्मल सूरत है जो अल्लाह के नबी की आपकी वफात से पहले तकरीबन 10 हिजरी में मदीना में नाजिल हुई। ये सही मुस्लिम की रिवायत है 7731 नंबर की, और इसके बाद सिर्फ मुतफरिक आयात ही नाजिल हुई, और इस सूरत में आपके मिशन की तकमील का ख़बर देना और आपको इस दुनिया से जाना, ये दोनों थी। इस सूरत के नज़ूल पे मुख्तलिफ सहाबे कराम की मुख्तलिफ कैफियात हुई। इब्ने अब्बास रज़ी अल्लाहु अन्हु इस सूरत को सुनकर समझ गए कि इसमें नबी सल्लल्लाहु अलैहि वसल्लम की वफ़ात की बात है, और उमर फ़ारूक ने भी इसकी तस्दीक की, और आम सहाबे कराम इस सूरत को सुनकर खुश हुए, और बास कहते हैं कि अबू बकर सिद्दीक इस सूरत को सुन के रो पड़े। तो लोगों को बड़ी हैरत हुई कि ये तो खुशी की बात है, मिशन पूरा हो रहा है, तकमील हो रही है, हमारा ये काम पूरा हुआ। तो उस वक्त फिर लोगों को पता चला जब इसके कुछ अरसे के बाद नबी सल्लल्लाहु अलैहि वसल्लम रुखसत हो गए। याद रखिए कि दुनिया में हर इंसान जिस काम पर जाता है फिर उस काम के ख़त्म होते ही वापस आता है। हर रोज़ मैं और आप इस असूल को अपने ही घरों में देखते हैं, सुबह हस्बैंड जाते हैं और 5 बजे के करीब वापस आते हैं, और अल्हम्दुलिल्लाह आज का जो टारगेट था उसको अचीव करके आ जाते हैं। यही चीज़ आपके बच्चों के साथ भी होती है, जब आपके बच्चे स्कूलों में जाते हैं और वापस आते हैं, ऐसे ही ना। आप ग्रोसरी लेने गई, ग्रोसरी ले ली, उसके बाद क्या होता है वापसी? तो लिखिए एक बात, जब भी इंसान को कोई फतह मिले, जब भी कोई कामयाबी हो, तो उसके बाद क्या होना चाहिए, ये है इस सूरत का पैगाम। सूरत नसर जो है ना, इसका एक और नाम भी है, ज़रा सा मुश्किल है प्रोनाउंसिएशन, मैं बोलूँगी आप लिखिए, इधर उर्दू में लिखते हैं बोर्ड पे इनके लिए, तौदिया, ता वाओ द्वात या आइन, तौदिया भी कहते हैं, विदा करने वाली सूरत, बड़ी उदास सूरत है। इसलिए आप जो कैंटीन का असर है बाहर भी उसको ख़त्म करके बैठ जाइए, ये वक्त फिर कभी नहीं आएगा और फिर ये कैफियत नहीं मिलेंगी। असल में ये सूरत ता से विदा करने वाली, ता ते 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 वाओ दुआत या आइन, आगे ठीक लिखे आपने आइन, ठीक है, विदा करने वाली लिख लें, कोई ऐसी बात नहीं है। असल में इस पूरी सूरत में जो बात है, पहले इसका रब्त ले लें, फिर मैं आपको इसका बताती हूँ अंदाज भी। इसका पिछली और अगली सूरत से भी रब्त है। पीछे सूरत कौसर में हमने नबी सल्लम के दुश्मनों की हलाकत की पेशनगोई सुनी थी, फिर सूरत काफिरून में तर्क ताल्लुक का हुक्म था कुफार से, यहाँ सूरत नसर में उस पेशनगोई की तस्दीक है जो फतह की सूरत में तर्क ताल्लुक के नतीजे में जाहिर हुई, और काफिरों से तर्क ताल्लुक का ये हुक्म फतह के लिए एक वसीला बनता है। ये जुमला लिखिए, मैं इसकी वजाहत कर देती हूँ। आप चाहते हैं आपको भी फतह मिले, फतह मीन कामयाबी, सक्सेस, तो फिर कुफर और काफिराना और फिस्क और फासिकाना और निफाक और निफाकाना चीज़ों से तर्क ताल्लुक करना पड़ेगा। एक नंबर वो हैं जो आपको इधर मिले, और बहुत सारे लोग उस नंबर्स के लिए बहुत ज़्यादा क्यूरियस होते हैं। एक रिज़ल्ट कार्ड है आपका जो इस सारी जमा तफरीक के नतीजे में मिलता है, सबको ही मिल जाता है, अच्छा बुरा नहीं होता, लेकिन एक चार्ज शीट, मार्क शीट आपकी बनेगी अब सूरत नास पढ़ने के बाद से, आपकी ज़िंदगी के आखिरी दिन तक। ये अमल वाली सूरत होती है, ये अमल की, ये है वो मार्क शीट जो कल फम ममनूत या किताब बहू भी यमीन ही और फिर शिमाली ही में ढलती है। याद रखिए, हेड काउंट ना बने, नंबर कॉन्शियस ना बने, इम्तिहान को इतना बड़ा इशू ना बना लें। आपके इम्तिहान अभी ख़त्म नहीं हुए, आज आपका आखिरी पेपर नहीं था, मेरे हिसाब से पहले पेपर की इब्तदा थी। कुरान तो हम पढ़ जाते हैं, बहुतों ने पढ़ा हुआ है, लेकिन कुरान का रिज़ल्ट साथ साथ कंपाइल्ड होता है। और या अय्युहन नफ्सुल मुतमइन्ना की सूरत में अल्लाह अपने नेक बंदों को अपने हाथ से देता है वो नामे अमाल, किसी को फरिश्तों के ज़रिए देगा। सूरत नसर आपको मुझे बताती है कि सेलिब्रेशन कुछ नहीं होती। आप देखिए कि इंसान किसी भी काम को करे ना, उस काम के करने के बाद जो फीलिंग्स आनी चाहिए ना, वो सेंस ऑफ रिलीफ होनी चाहिए। अल्हम्दुलिल्लाह, एक काम शुरू किया था, अल्लाह ने पूरा करा लिया, शुरू में थे अल्लाह ने आखिर तक रखा, नियत की थी अल्लाह ने करवा दिया, ये फीलिंग जितनी ज़्यादा होगी उतना अल्लाह ताला आपसे काम और लेगा। लेकिन इसको हाय हुर्रा पार्टी फन मुबारकबादें, और हमारे तो इंडो पाक कल्चर में सोने की चूड़ियाँ और बुंदे नानी ना भेजे बच्चे के कुरान पढ़ने पे, तो वो नानी नहीं कहलाती। ये बच्चे को दिया ये कुरान पढ़ने का तोहफा दीजिए, लेकिन इन मौक़ों पे क्या करना देकर बंदा अकड़ जाता है। तो सूरत नसर आपको मुझे बताती है कि कामयाबी बहुत ख़तरनाक होती है। नाकामी को इंसान संभाल लेता है क्योंकि उसमें ज़रा अपने आप में रहता है, लेकिन कामयाबियाँ, फलना फूलना अकड़ना, सेल्फ प्रोजेक्शन, हमने बहुत कुछ कर लिया, तो ये इंसान को ख़तरे में डाल देती है। पहली सीढ़ी से कोई नीचे गिरे ना तो पाँव मुड़ सकता है, चोट नहीं लगती। दूसरी तीसरी सीढ़ी से गिरे तो डर होता है कि थोड़ा सा ज़्यादा नुकसान होगा, लेकिन अगर कोई तीसवीं सीढ़ी से गिर जाए तो हड्डी पसली टूटने का डर होता है। कुरान के जितने दर्जे ऊपर जाते जाए, अगर वहाँ से अमल और अल्लाह के साथ ताल्लुक़ में पीछे गिरेंगे ना तो नुकसान बहुत होगा। तो हर कामयाबी के साथ याद रखिए ख़तरे आते हैं। आप जब ख़ुद कामयाब हो रहे होते हैं ना, पहला ख़तरा तो सबसे पहला आपका नफ्स का होता है, अना खैरो मिन हो। इबलीस को भी यही हुआ था, अपने नफ्स का डर आता है, मैं अपने खानदान में पहली, मैं अपनी फैमिली में पहली, मैं अपनी फ्रेंड्स में पहली, मैं अपने शहर इलाके में पहली, क्या करना है पहलों को छोड़ दीजिए। फिर दूसरा ख़तरा शैतान का होता है, फिसलाता है, बहुत फिसलाता है। और कल तो अगर आप दो नफिल पढ़कर घर से रो रो के दुआएं नहीं मांग के आएंगे ना, तो अल्लाह ना करे शैतान अपने कई हमले करेगा, क्या नहीं हो रहा, ये नहीं हो रहा, वो नहीं हो रहा, सब छोड़ दीजिए, दरख्त के नीचे कुली छत के नीचे बैठ जाइए, लेकिन अपने इस वक्त को रखिए। तो बहुत ज़्यादा अपने आप को फ्लॉन्ट करना और बड़ा करना ये ठीक नहीं है। ہمارا اس وقت حال کیا ہونا چاہیے؟ الحمدللہ، اللہ تو نے یہ کرایا، آگے بھی کراتے رہنا۔ بہت زیادہ جب ہم اپنے آپ کو تھپ تھپانے لگتے ہیں نا، تو اس کا ایک نقصان ہوتا ہے کہ ہم پھر مزید آگے بڑھنے سے بچ جاتے ہیں۔ کر جو لیا اتنا کچھ، دیکھیے ذرا سا اپنے اوپر لے کر سوچے، میں نے کیا ہی کیا، میں نے کر کیا لیا ابھی امام کعبہ کے مقابلے میں؟ آپ دو چار لوگوں سے ذرا اپنے آپ کو ریلیٹ تو کیجیے، میں نے کر کیا لیا امام بخاری کے مقابلے میں، میں نے امام ابن تیمیہ ابن قیم کے مقابلے میں کر کیا لیا؟ صرف پہلی کامیابی مجھ سے نہیں سنبھالی جا رہی، اسی پہ میرے اندر اتنا کچھ حد ہے، اس طرح اپنے آپ کو جھنجھوڑیں گے، کیونکہ پھر کامیابیاں اور فتوحات بندے کو جھکنے نہیں دیتی، یہ وقت جھکنے کا ہوتا ہے۔ وسجد واقترب، اللہ کے آگے جھکتے جائیے، سجدے پکڑتے جائیے، قرب لیتے جائیے گا، اللہ آپ سے اور لیتا جائے گا، ورنہ اکڑ پیدا ہوتی ہے۔ پھر ایک اور خطرہ ہوتا ہے لوگوں کی نظروں کا، نظر بد، علینو حق۔ یاد رکھیے کہ آپ کو کامیاب ہوتا دیکھ کر، خوش ہوتا دیکھ کر ہر بندہ خوش نہیں ہو رہا ہوتا۔ اللہ کے نبی کے ایک حدیث کا خلاصہ ہے، کلو ذی نعمت محسود، کلو ہر، ذی نعمت نعمت والا، محسود حسد کیا جاتا ہے۔ تو حاسد کی نظر بڑی بری ہوتی ہے، تقابل کی بھی نظر ہوتی ہے، تو اس خطرے کا ڈر ہوتا ہے۔ پھر ایک اور اگلا خطرہ کیا ہوتا ہے کامیابی کے بعد، کہ جب سب کچھ جو حاصل کر لیا تو اب کیا کرنا ہے، اب اس کے بعد کیا کرنا ہے، کچھ بھی نہیں۔ تو نقصان کیا ہوتا ہے کہ انسان پھر اپنے آپ کو پورا سمجھ کے، جی قرآن پڑھ لیے۔ میں آپ کو یقین کریں، میں چند واقعات جو میرے اپنی زندگی میں ہوئے ہیں میں آپ کو بتا نہیں سکتی۔ ہمارے پاس اپنے کسی ملک کے اسکول میں ایک اپلیکیشن آئی، ایک سسٹر کو جاب چاہیے تھی، اور میرے تک جو پہلے سے خبریں آئی ہوئی تھیں وہ یہ تھی کہ ماشاءاللہ نام لینے کی ضرورت نہیں، لیکن پاکستان کے ایک بڑے معروف اور اچھے ادارے سے اس نے کورس کیے ہوئے تھے، اور اس کے پاس سرٹیفکیٹس بھی تھے سارے کورسز کے۔ ان کی ٹیچر جو مین ہیڈ ہے، ان کے سائن تھے اس فارم پہ، اور میں نے سوچ لیا تھا کہ یہ جو موجودہ سٹاف ہے سارے کو سائڈ پہ کر کے ان کو نمبر ون پہ کروں گی، واللہ ہی یہ میری سچائی ہے اس بات سے کہ مجھے کوالٹی چاہیے، مجھے نام نہیں چاہیے، کہ یہ کر کے آئی پڑھ کے۔ وہ ہمارا بھی پہلا تجربہ تھا، وہاں ساتھیوں کو بھی سکھا رہے تھے، یہ کچھ میں نے کہہ دیا، ان کو رکھا ہم نے۔ بٹ اس کے بعد اللہ مجھے مبالغے سے بچائے، جو وہ کر کے گئیں اور جو پیسے کی دوڑ ان کی زندگی میں آئی، کیونکہ ان کو اس ملک میں لیگل ہونا تھا، پھر انہوں نے آنا پائی، گھنٹوں کے حساب سے ہم سے پیسے مانگے، اور وہ کیا کر کے گئیں۔ میں کہتی ہوں یہ سرٹیفکیٹ جلا کے آگ میں ڈال دو، یہ استادوں کے نام بدنام ہوتے ہیں۔ اور جب میں نے پیچھے جب میری بات ہوتی ان سے میں نے کی، تو وہ تو بس ایک سرٹیفکیٹ ہی تھا۔ یاد رکھیے، کاغذ کے ٹکڑے کچھ نہیں ہوتے، اس کو اپنے اندر لائیے، یا پانچ چھ فٹ کا پیپر جو ہے نا، یہ ہیں آپ اپنا سرٹیفکیٹ، یہ کامیابی، یہ آپ کا اخلاق بتائے، آپ کے گھر والوں سے، آپ کے سسرال والے کہیں یہ بہو بدل گئی، یہ بھابھی اب ویسی نہیں رہی، یہ بیوی بدل گئی۔ کوئی بندہ قیامت کے دن آپ کو کٹہرے میں کھڑا کر کے نہ کہہ سکے اس قرآن نے یہ سکھایا تمہیں۔ دیکھیے وہ پیچھے پڑ چکے ہیں، ٹسل تو رہے گی، لا عبدو ما تعبدون۔ برے لوگ آپ کو اچھا نہیں کہیں گے، پر اچھے لوگ اگر آپ کو اچھا کہنے لگ جائیں، یہ ہے آپ کی اصل کامیابی۔ تو یہ سورت بڑی اہم سورت ہے، یہ سورت آپ کو مجھے بتاتی ہے کہ تعریف کرنی ہے تو صرف اللہ کی کرو۔ آئیے ذرا سورت پڑھ لیں، پھر چند جملے اینڈ پہ کچھ بول دوں گی جو آپ کے لیے انشاءاللہ کوڈ ورڈز ہوں گے۔ اللہ تعالیٰ فرماتے ہیں، بسم اللہ الرحمن الرحیم، اذا جاء نصر اللہ والفتح، جب آ جائے اللہ کی مدد اور فتح۔ جب آ جائے سے لوگ کہتے ہیں کہ یہ پہلے سے خبر دی گئی، مدد آئے اللہ کی اور فتح ہو۔ یہاں نوٹ کیجئے، الفتح ہے، فتح ہے نقرہ، اور ال لگ گئی تو معرفہ، ہر طرح کی فتح آ گئی۔ یاد رکھیے کوئی فتح یا سکسیس یا کامیابی اکیلی نہیں آتی، صحت ہوتی ہے تو سارا جسم صحت میں ہوتا ہے، لنگس بھی اسٹرانگ ہیں، اسٹمک بھی صحیح ہے، چہرے پہ بھی چمک ہے۔ تو اگر قرآن کے ذریعے اور اس اسلام کے ذریعے آپ کی زندگی میں فتح آئے گی، پوری آئے گی، آپ کے عقیدے کی فتح، آپ کے اخلاقیات کی فتح، اور آپ کی زندگی کا ہر فیلڈ جو انشاءاللہ اس فتح میں آئے گا۔ وَرَأَيْتَ النَّاسَ يَدْخُلُونَ فِي دِينِ اللَّهِ أَفْوَاجًا، और आप देख लेंगे लोगों को दाखिल होते हुए अल्लाह के दीन में फौज दर फौज। आएगा ये वक्त, और ये अगर मक्की सूरत मानी जाए तो कौन सा दौर था? फौजें छोड़िए, एक आता था और डरता धमकता आता था। आपको पता है कि 3 साल तक जो बंदा इस्लाम में आता तो उसको एक इंस्ट्रक्शन दी जाती थी, दार अरकम में ये सारी मीटिंग्स होती थी, और वो क्या था कि अपना दीन ना बताना। अबू ज़र गफ़ारी आए, उनके साथ भी यही हुआ। बाहर से लोग आते थे और उनको सहाबा मशवरा देते थे नहीं, और सहाबा कहते हैं कि इस्लाम बंद कमरों में था यहाँ तक कि उमर मुसलमान हुए। उमर का ये एक एहसान है कि जब मुसलमान हुए तो उनको भी यही कहा गया कि उमर ज़रा अपना इस्लाम दबाई। इससे पता चलता है कि इस्लाम बहुत जल्दी चीज़ों को एक्सपोज करना नहीं सिखाता, ये हो गया वो हो गया बहुत कर लिया, नहीं आज तो एक सेकंड में स्नैपचैटिंग शुरू हो जाती है ना, ये कर रहे हैं और ये देख रहे हैं नेवर। और उमर को लगा हाँ क्या कहा, ना बताऊँ लोगों को, अच्छा वहाँ से देख ले किसको मेरे मुसलमानों ने कहा सबसे ज़्यादा गम होगा, हो ना हो ये अबू जहल, चल जाके अपनी तलवार की कहते हैं नोक से टिक 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 उसके घर में किया। कौन हो इब्ने खत्ताब, हाउ आर यू डूइंग, दोस्त है, गले मिले ये वे। उमर ने मुंह देखा का अशहद अल्ला इलाहा इल्लल्लाह व अशहद अन्न मुहम्मद रसूलुल्लाह, ये है ऐलान। इतना सटपटाया अबू जहल, उसको समझ ही नहीं आया कि हुआ कि ही वॉज नॉट एक्सपेक्टिंग, जल्दी से अपने घर का दरवाज़ा बंद करके अंदर छुप गया। उसके बाद अल्लाह अकबर की तकबीर, आज से मक्का गुंजा था। ये उम्र चाहिए, आज ईमान चाहिए तो उम्र वाला, दबा डब गमाता गड़बड़बा सा ईमान, कोई ईमान नहीं जो हमारे पास है, ऐसा टाई एंड डाई मुसलमान नहीं अल्लाह को पसंद। क्या फतू में नो नबीबाद दिल किताब भी बतखुरु नबीबाद, पिछली सूरत से ये जुड़ी हुई है। अल्लाह ताला कहता है तुम देखो कि वो वक्त आएगा कि लोग अल्लाह के दीन में फौजों की फौजें आएँ। तसव्वुर भी नहीं बंदा करता, वल्लाही मैं कसम नहीं खाना चाहती, आप तसव्वुर नहीं कर सकते कि इंसान अपने दीन के इब्तदाई मराहिल में कितना तन्हा होता है, कितना हैंड टू माउथ होता है, कितना प्रेशर में होता है। आप कब जब प्रैक्टिकली दीन का काम शुरू करेंगे ना, अभी तो आप ले रहे हैं, जब आप देंगे ना फिर मेरी ये बातें आपको याद आएंगी कि वाकई किसी ने सच कहा कि तन्हा चले थे, लोग मिलते रहे और कारवां बन गया। एक वो वक्त होता था कि स्टूडेंट्स की वो तादाद, आटे में नमक भी नहीं, जिससे आज 10 गुना सिर्फ अल्हम्दुलिल्लाह अंसारुल्लाह होते हैं। अक्सर मीटिंग्स में मैं ये जुमला इन लोगों को बोलती हूँ, जब हमारी इकट्ठी मीटिंग होती है तो मैं कहती हूँ कि आज आप इतनों को देखकर मैं वो वक्त याद करती हूँ कि हमारे पेल टॉक रूम में 10, 7, 8, 9 लोग होते थे, और आज उस रूम में इतने लोग हैं कि कॉमन रूम खुलना नहीं, दूसरा खुलना पड़ता है। ये वक्त की बात होती है, ये याद रखिए, लोग कुछ नहीं होते लेकिन आप काम शुरू कीजिए, अल्लाह आपका साथ देगा, फिर अल्लाह लोगों का आपका मुआविन बना देता है। अल्लाह के नबी कहाँ से निकले थे, आप ज़रा सोचें, वो वक्त जिसे इकरा बिस्मी कह पर सुनकर और ज़म्मे लूनी करते हुए घर आए, और जिस वक़्त बीवी लेकर आपको वर्का बिन नौफल के पास जाती है और आपको कहता जाता है अच्छा ये हाय वो वक्त, काश मैं उस वक़्त ज़िंदा रहता जब तुझे तेरी कौम झुटला देगी। याद होंगे वर्का बिन नौफल के, मेरी कौम मुझे झुटला देगी, वो तो मुझसे इतना प्यार करते हैं, कहा जिसने भी ये पैगाम दिया लोगों ने उसके साथ ये किया। वो वक्त याद कीजिए, और अगर इसको मदनी समझते हुए फतह मक्का सॉरी हजरतुल विदा के मौके की सूरत समझ ले तो वो 1 लाख का लश्कर देखिए। हमेशा दुआ किया करें कि अल्लाह हमारे सामने जो काम हो रहा है ना हमारे बाद इससे ज़्यादा हो, हमारे बच्चे हमसे ज़्यादा नेकियां करें, हमारे शागिर्द हमसे ज़्यादा सिखाएं, हमारे अंसारुल्लाह और सीखे, वरना तो डिक्लाइन है, एक दिन वो कंपनी बंद हो जाएगी दिन दिन ब दिन जिसके लोग ही कम हो गए। तो ये वक्त आता है लेकिन इसके रास्ते में जो पापड़ बेलने पड़ते हैं, जो इस्तकामत का पहाड़ बनना पड़ता है, और सबसे बात है कि ला आबुदू मा ताबुदून, आप खालिस होते जाएं, अपनी कमियों को दूर करें। याद रखिए शुरू में सब में लोप होल्स होते हैं, काम करना ही नहीं आता। मैं खुद अपने ऊपर मैं लेके इसको कह सकती हूँ कि जब मैंने शुरू में ये सफ़र शुरू किया वहम गुमान नाम की किसी चीज़ में, ये नूरुल कुरान, ये प्लेटफॉर्म, ये वेबसाइट्स, ये ऐप्स, ये ट्विटर्स, ये फेसबुक, ये यूट्यूब, ये आज तो 10 प्लेटफॉर्म होंगे, अल्लाह की कसम ये नाम भी नहीं थे आते। अब ये आप मेरा लैपटॉप उठा के फिरते हैं मुझे रोना आ जाता है, ये इतने बड़े बड़े बॉक्सेस उठा उठा के दरसों की तैयारियों में जाते हैं, मैं माजी में होती हूँ उस वक्त अकेली जान, दर्स जिसने रखा होता था वो लेने आ जाती थी, शुरू से ड्राइव नहीं किया कभी, کبھی بڑائی تو مانگی بھی نہیں اللہ کے حکم سے، کبھی پروٹوکول تو مانگا ہی نہیں ہے. چند دن پہلے ہم بات کر رہے تھے، فلان سپیکر کو لوگ بلاتے ہیں، جو آپ لوگ یاد ہے بات ہو رہی تھی، میری عقل گم ہو گئی. حالانکہ وہ ان کا ایک طریقہ کار ہوگا، یعنی میں کسی پہ تنقید نہیں کرتی، لیکن میں حیران تھی کہ ایک درس ایک لیکچر کے لیے اتنے پیسے خرچوں کے علاوہ دے کے بلانا پڑتا ہے سپیکرز کو. ٹکٹ تو ایک سمجھ آ گئی، بات جو بھی ہوا، کہنے کا مطلب سمجھیے کہ یہ سب پروفیشن نہ ہو، بٹ آج تک یہ تو کبھی سوچا ہی نہیں. اور اللہ زندگی دے گھر والوں کو، قدم قدم پہ ساتھ دیا. یعنی اب یہ وقت تو جس اگر آج کلاس ہوتی نا بے حساب وقت کی، تو میں آپ کو بے حساب باتیں سناتی. کہاں سے یہ سفر شروع ہوتا ہے، اور اس رستے میں بڑے محسن ہیں. سب سے بڑا محسن میں اپنے باپ کو کہتی ہوں، جب میں سیکھ رہی تھی تو وہ میرے معاون ہیں، اور سکھانے میں میرے شوہر. اللہ نے وہ بھی دیے، یہ بھی اللہ نے دیے، اور اس کے بعد بے شمار ساتھی اور اچھے استاد. کبھی استادوں سے تعلق نہیں توڑا، کبھی اپنے آپ کو ان سے بڑا نہیں سمجھا، کبھی ان کی دعاؤں سے خود کو محروم نہیں سمجھا کیا. کیوں؟ خوبیاں یہی ہوتی ہیں بندے کی، کہیں دعائیں ہوتی ہیں، کہیں برکتیں ہوتی ہیں. یہ بڑوں کی دعائیں ہوتی ہیں، جو آپ کی کلاس میں کوئی بزرگ آ کے بیٹھتے ہیں نا، ان کی برکت سے آپ سیکھتے ہیں. اللہ اس کی وجہ سے فرشتوں کو بھیج دیتا ہے. تو یہ ایک بڑا لمبا سلسلہ ہوتا ہے، اور میں حیران ہوتی ہوں کہ اس وقت اللہ کے نبی کو یہ کہا جا رہا ہے، اور حقیقت میں یہ پھر ہوا. اور یہ ریئل میں کب ہوا؟ فوجوں والی کیفیت، فتح مکہ سے لے کر آپ کی وفات تک، 2 سال ہے نا. 8 ہجری میں فتح ہوا مکہ، 2 میں آپ گئے. یہ 2 سال، اس کو عام الوفود کہتے ہیں. ایک وہ وقت تھا کہ ایک عمر آتا ہے اور اس کو دیکھ کر لوگ کہتے ہیں اللہ اکبر. کچھ عرصے میں حمزہ بھی آ گئے. ایک ایک ہیرے کو دیکھ کر صحابہ کی آنکھیں ٹھنڈی ہوتی تھی، ہائے یہ بھی ہمارے ساتھ شامل ہو گیا، یہ بھی آ گیا. اور فتح مکہ کے بعد جب غلبہ ہوتا ہے، پھر تو بڑے آتے ہیں. واللہ میں آپ سب کو ایک چھوٹی سی بات بتاؤں، جو پہلا بیچ ہوتا ہے نا، پہلا بیچ جو آپ ہیں اس وقت، واللہ یہ آتا ہے حق سمجھ کر. کوئی روایتی نہیں تھی اس شہر میں کہ کوئی کام ہوگا، یہ شروع بھی ہوگا، یہ آرگنائزڈ ہوں گے، ہمارا وقت ہی نہ ضائع کر دیں، یہ نہ ہو، کئی وسوسے اندیشے. بعد والے آتے ہیں کامیابیوں کو دیکھ کر. پہلا ہوا کتنا اچھا ہوا، کتنا آرگنائز، کتنے لوگ آئے، کیسے بھاگ رہے ہیں. پھر تیسرا، یعنی ایک وقت آتا ہے رواج بن جاتا ہے دین. آج بھی ایسے ہی ہے، کچھ انسٹیٹیوٹ بڑے فیمس ہیں، ان کا نام ہے، لوگ کہتے ہیں ان کا نام چلتا ہے، چلو ان سے سیکھتے ہیں. واللہ ہی اونچی دکان پھیکا پکوان ہی کیوں نہ ہو، لیکن وہ ان کے نام کے ساتھ جوڑ کے اپنے آپ کو خوش ہوتے ہیں، کیونکہ یہ مشہور لوگ ہیں، ان کے بہت بڑے فالوورز ہیں. اور کوئی نیا بندہ لکنت بری زبان میں، توتلی زبان میں حق بیان کرے، کہتے ہیں چھوڑے ان کو، کیا پتہ نہیں یہ کون ہے، یہ اونٹ کس کروٹ بیٹھتا ہے، ابھی چھوڑو ان کو، پیچھے چلو. پہلے لوگ حق دیکھ کر آتے ہیں. یہ صحابہ کی اتنی شان کیوں ہے، کبھی آپ نے سوچا؟ محمد رسول اللہ والذین آمنوا معہ، کیوں؟ کیونکہ وہ حق کو دیکھ کر آئے تھے، غلبے کو دیکھ کر نہیں آئے. یہ وہ دور ہے جس میں پھر مسلمانوں میں اتنے لوگ آ گئے، گروپس آتے تھے. آج یہ پڑھی آپ رہی کو مختوب میں بھی، اور آج کل بالکل اب ہم محسن انسانیت کے اس گروپ اس ٹائم کو شروع کر رہے ہیں، جو میں ابھی 5:30 بجے صبح کرتی ہوں، ختم ہو رہی ہے وہ بک بھی. گروپس کے گروپس نبی صلی اللہ علیہ وسلم کے پاس آتے تھے، آج کی زبان میں کہہ لیں پورے ادارے کے لوگ آ جاتے تھے، آئے مل کے کام کریں. آفرز آتی ہیں، بڑے بڑے کام آتے ہیں، آپ اچھا کام کریں سب لوگ آپ کو آفرز دیں گے، آپ کام کریں اپنی مرضی کا، میں نے کنٹرول نہیں چھوڑنا، تو جو ہیں وہ بھی چلے جائیں گے آپ کے ساتھ سے. کیوں آج آرگنائزیشنس کے بانی جو فاؤنڈرز ہوتے ہیں وہ ساتھ نہیں رہتے، کبھی آپ نے سوچا؟ اس کو اس سے اختلاف، وہ چلا گیا، اس کو اس سے گلا، وہ چلا گیا، وہ لیڈرشپ، یہ کرسی میز کی جنگ، سب چلے جاتے ہیں، اینڈ پہ وہ خالی مسجد کھڑی ہے، اور آپ اس کے اندر سسکیاں سنیں اس مسجد کی. کبھی کبھی رو کے تو دیکھیں مسجد کے ممبروں سے، جو آج آوازیں آتی ہوں گی، جو آج امت کے جھگڑوں اور اپنی ذات کو آگے کرنے کے نام پہ ہوگی. تو یاد رکھیے، اب یہ جو آئے تھے نا، یہاں پھر ایک کچی بہت ہی دکھی بات کرنے لگی ہوں. فتح مکہ سے لے کر حجت الوداع کے 2 سال کے بیچ میں جس طرح لوگ آئے، یدخلون فی دین اللہ افواجہ، نبی کی وفات کی خبر سن کر اس طرح وہ گروپس کی صورت میں نکل بھی گئے. کہتے ہیں ایزی کم ایزی کو، یہاں یدخلون فی دین اللہ افواجہ ہے نا، تو آپ کی وفات کی خبر سن کے، یخرجون فی دین اللہ ہوا، 2 साल अबू बकर ने जितनी चोटें खाई हैं उनके तो दर्जे बड़े बुलंद अल्लाह ने करने ही हैं। कहीं मुर्तद हो गए लोग, कहीं ज़कात का इनकार, कहीं इर्तदाद, कहीं लश्कर उसामा, नहीं जाना इतने छोटे बच्चे 18 साल के बच्चे की माहियत में इतने फितने उठे। और याद रखिए, लीडर्स हमारे लिए एक बहुत बड़ी फसील होते हैं, जैसे माँ बाप। माँ बाप की ज़िंदगी में बच्चे को कोई कुछ नहीं कहता, या बच्चों को बहुत सपोर्ट होती है। आज ये दीवार खुले तो फिर देखिए आपको पता चलेगा क्या किस भाव बिकती है। तो फिर बाद में ये हुआ, कौन थे वो लोग? ये जो कच्चे पक्के मुसलमान थे। कच्चा पक्का मुसलमान कच्चा पक्का रहता है, वो आता भी खैर देख कर है और जाता भी फ़ायदा देख कर है। जिधर फ़ायदा मिलता नहीं, आज अब उनको ट्राई करते हैं, अब उधर चलते। लेकिन बुनियादें नहीं हिलनी चाहिए। जिस इदारे के बुनियादी लोग हिल जाए वो बुनियाद वो इदारा गिर जाता है। याद रखिए, इस्लाम को एक इंस्टीट्यूट कह लीजिए इस वक्त। और बुनियादें थी इस इस्लाम की चार, कौन सी? हर एक अपने ऊपर ले। कितनी बुनियादें थी इस्लाम की? अबू बकर, उमर, उस्मान, अली, खुलफाए राशिदीन, ये चार मोहरे थे। आज तक इस्लाम जिंदा। हमेशा काम करें तो बुनियादों को पुख्ता रखें। कच्चे पक्के लोगों को अगर आप दीन में काम में ले आए, शीशे की बुनियादें होती हैं इस इमारत की, हालांकि ये 2 मंजिल है, तो ये आज तक कायम रहती। जाके देखिए कितना लोहा, कितना स्टील, कितना पत्थर भरा होगा इसकी बुनियाद में। तो बुनियादों में ठुके हुए लोग और नाजुक अंदाम, छोटी सी बात पे रूठ जाने वाले, हवा चली तो घर बैठ गए, वो लोग बुनियादें नहीं बनते। मेरा हमेशा दिल करता है और मेरी ख्वाहिश भी रही है, अब कुछ हालात ऐसे बनते गए पिछले 2-4 सालों में कि पहले बैच को मैंने खुद नहीं पढ़ाया, लेकिन मैंने ये देखा है कि पहला कोर्स अच्छा निकल आता है ना तो खैर बड़ी। और मुझे आप सबसे बड़ी उम्मीदें हैं अल्लाह के हुक्म से, ये मैं आपको कह सकती हूँ। सिर्फ आपको ठुकने की ज़रूरत है, अपने आप को पेश करें, हमें ठुको, हर वो काम करो जो हमें बुरा लगता है, हमारी मर्जी तोड़ो, हमारी नरम मिजाजी तोड़ो। ये शायद मैं आपको कुछ दिन के लिए टेबल कुर्सियों से फारिग करके डेस्कों पे ले आऊँ, अगले कोर्स में आएंगे। मैंने ये भी देखा है अपने तजुर्बे में, जो एब्जॉर्प्शन डेस्क और ज़मीन पे बैठ के होती है ना, वो चेयर टेबल पे नहीं होती। टीचर को यूँ लोग घूर के देख रहे होते हैं जैसे आमने सामने बैठे, मजबूरी है, लेकिन फ़र्क पड़ता है, पोस्चर से फ़र्क पड़ता है। तो बहरहाल अल्लाह के नबी को ये वक्त कैसा लगा होगा, क्या पता चला? फतह हो गई, कामयाबियाँ हो गई, मिशन पूरा हो गया, अब करो क्या? पार्टी, फन, छुट्टी, वेकेशन, ये सहाबा की डिक्शनरी में नहीं था, बल्कि फसबह बिहम्दि रब्बिका वस्तगफिर। तो फिर आप अपने रब की हम्द के साथ इसकी तस्बीह कीजिए, इससे मग़फ़रत तलब कीजिए, क्योंकि इन्नहु काना तव्वाबा, वो बहुत ज़्यादा तौबा कबूल फरमाने वाला है। यानी अभी तो आपको दावत व तबलीग और फ़रीज़ा रिसालत के सिलसिले में बहुत सी मुशक्क़तें उठानी हैं और जंग और किताल के मराहिल से गुजरना है, लेकिन जब आप अपने मिशन में कामयाब हो जाएं, अल्लाह का दीन गालिब हो जाए, तो फिर हमा वक्त हमा तन अपने रब की तस्बीह व तहमीद में मशगूल हो जाएं। आपको याद है सूरत इंशराह की आखिरी आयतें, फैज़ा फरख्ता फंस, वही अंदाज इधर है। तो क्या पता चला कि मोमिन की ज़िंदगी में कभी छुट्टी नहीं आती। याद रखिए, वेकेशन हमें सुस्त कर देती है। वेकेशन के तसव्वुर के साथ एक तो रिलैक्सेशन आता है, फिर वो इतना रिलैक्सेशन आ जाता है कि हम अपनी फॉर्म में नहीं रहते। आप ख़ुद देखें, जब आप ट्यूसडे को आते हैं, बाकी 4 दिन बीच में खाली गुजार के, मुश्किल होता होगा, कई चीज़ें इन 4 दिनों में हुई, घर की ज़िंदगी, माशरती ज़िंदगी, सोशलाइजिंग, लेकिन फिर ट्यूसडे को आना आपको और भी अच्छा लगता होगा। और अगर मेरा गुमान हो एज़ अ स्टूडेंट, तो आप सबसे ज़्यादा थर्सडे की क्लास को एंजॉय करते होंगे, जब मुस्तकिल 2 दिन आप कुरान पढ़ते रहते हैं और अगला 3रा दिन भी आपके दिल पे पड़ता है। मुस्तकिल चीज़ ज़्यादा अच्छी होती है। क्या पता चलता है कि छुट्टी नहीं, काम काम काम, ये दुनिया काम की जगह और वो दुनिया आराम की जगह। नम का नौ मतिल रूस, क्यों कहा जाएगा कब्र में साहिब कब्र को कि सो जा जैसे दुल्हन सोती, क्योंकि काम बड़ा करके आया। और आप बहुत सोए हों, देखिए आप बहुत थके हो ना, तो कोई आपसे कि सो जाओ तो आपको नेमत लगेगा, मोहसिन लगेगा वो शख्स आपको कि नहीं आप आराम करें। और आप बहुत सो सो के 10 घंटे सो सो के उठे हों तो फिर कोई कह जाए सो जाओ तो गुस्सा आता है ना। बच्चा सो के उठे, माँ उसको फिर थपथपाएं तो देखिए ज़रा कितनी ज़िद करता है। अब आप नोट कीजिए एक जुमला, जो दुनिया में आराम फरमा रहे हैं उनको आगे आराम अच्छा नहीं लगेगा। यहाँ काम कीजिए, ये ज़िंदगी एक स्ट्रगल की ज़िंदगी है, मोमिन कभी फारिग नहीं रहता। अपने आप को आगे से आगे देखिए, जो कर लिया अल्हम्दुलिल्लाह, सेंस ऑफ रिलीफ, सजदाए शुक्र, अल्हम्दुलिल्लाह, दुआएं, अल्हम्दुलिल्लाहिल्लज़ी बिनेमतिही ततिम्मु सालेहात, गो नेक्स्ट, व्हाट नेक्स्ट फॉर मी। एक काम करते जाइए दूसरे पे, कभी अपनी कामयाबियों के एल्बमें बनाकर पीछे बरक ना पलटें, वरना आप उजब का शिकार हो जाएंगे। और तारीफ़ें किसकी, हम किन की करते हैं, उस्तादों की, एडमिन्स और टीचर्स, ग्रुप लीडर्स, देखिए सब अच्छे, लेकिन फसब बेह बेहमद रबी का, मुंह भर भर के तारीफ़ें ना करें, और ख़ास तौर पे किसी के मुंह पे करनी है ना वहाँ करें जिधर करने से कोई आ जाए, दूसरे के सामने तारीफ़ करें ताकि उस तारीफ़ को सुन के कोई आ जाए कि बड़े अच्छे एडमिन्स हैं, बड़े मेहनती हैं, बड़े केयरफुल है, बड़े अच्छे टीचर्स हैं। करिए, उस बंदे के मुंह पे ना करें, क्यों, सिर्फ अल्लाह का ज़र्फ इतना है कि तारीफ़ को बर्दाश्त कर सके। कुरान की कितनी सूरतें हैं, सब्बह लिल्लाह, मुसब्बहात कहते हैं उनको, या युसब्बिहु लिल्लाह, तो तारीफ़ सिर्फ़ अल्लाह की। जब कुछ भी मिले अपना क्रेडिट तो रखे ही ना, कि इन्नमा उतीतुहु अला इल्मिन, किसने कहा था, कारून ने कहा था कि मुझे जो मिला मेरा इल्म है। आज माँ बाप कहते हैं जी बच्चों को पढ़ाया है, अच्छे स्कूलों में डाला, फीसें दी, अब वो डॉक्टर ना बनते तो और क्या बनते, नहीं कर सकते माँ बाप, कुछ नहीं कर सकते। और याद रखिए ये जो वस्तगफिर है ये किस बात पे, अपने ऊपर लेते हैं हम, बड़े खुश कोर्स पूरा हुआ, तकदील हुई, सेलिब्रेशन सब, कितनी गलतियां हुई इस कोर्स में, किस बात पे इस्तगफार, हमने तो कुरान पढ़ा। ये वही बात है कि नमाज का सलाम फेरते क्या करते हैं, अस्सलाम वालेकुम रहमतुल्लाह, अस्सलाम वालेकुम रहमतुल्लाह, अल्लाहु अकबर, अस्तगफिरुल्लाह, 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 ये क्या नमाज पढ़ी है या किसी गलत जगह से उठ रहे हैं। इस बात पे इस्तगफार के वैसी नहीं पड़ी जैसी पढ़नी थी, हक तो ये है कि हक अदा ना हुआ इस्तगफार। इस पे आप जहाँ बैठ के, अगर मैं आपको मौका दूँ ना सोचने का, तो सोचिए इस पूरे कोर्स के दौरान कितनी कमियाँ रह गई, कितनी दफ़ा बुड़बड़ाने लगे, क्या मुश्किल ले ली अपने ऊपर, कितनी दफ़ा सोचा, कितनी दफ़ा एडमिन से गलत फहमियाँ, उस्तादों पर गुस्सा, खाने पे मसले, पीने पे मसले, साथ वालों पे, घर में झगड़ा हो गया, ये क्या रोज़ रोज़ का झगड़ा दिया हुआ। एक सिस्टर कहाँ 18वें पारे पे थी और एकदम पीछे हो गई, पूछा बुलाया, कहती मैं रोज़ के झगड़ों से तंग आ गई हूँ, मैंने आज घर वालों को कहा था जॉब पे मैं नहीं जाती। मैंने कहा आपने ये अच्छा फैसला नहीं किया, नहीं बस मैं थोड़ी देर इनको बहला लूँ फिर मैं आऊँगी। और आज इस बात को कहते हुए अगर मैं सन देखूँ ना 1918 है, तो मेरा ख्याल है कि ये बात कम अज़ कम 6-7 साल पुरानी है, आज तक वो वापस नहीं आई। और मैंने उनको कहीं देखा तो मुझे यकीन ना आया ये वही हैं जो 18 पारे पढ़ के आई थी, सारा रंग उतर जाता है। वो सिर्फ़ इस बात पे आई थी कि मैं अपने घर वालों से अब और पैसे नहीं कर सकती। तो जो कमियां रहीं उस पे इस्तगफार कीजिए। कई दफ़ा छुट्टियां हो गईं, क्या हक ना दिया, कमी बेशियों को तो अब दूर आगे करना है हमने इंशाल्लाह, तो क्या पता चला इस सारी बात को, इधर फारिग हों उधर शैतान आपका कंट्रोल ले लेगा, नहीं अब कुछ और कर लूँ, अब कोई जॉब कर लूँ, अब कोर्स कर लूँ, अब ज़रा घर सही कर लूँ, घर अगर इस दौरान सही नहीं हुआ ना तो बाद में भी नहीं होना, ये तो मैं आपको अपने ऊपर लेके कहूँगी। क्लास में जाएं, घर भी साफ़ रहता है, खाना भी बनता है, घर में रहें, घर भी नहीं साफ़ और सुस्ती के मारे आप सारा दिन ढीले ढाले रहते हैं। जो करना है इसके साथ साथ करना है, तो क्या पता चला कि ये सूरत आपको मुझे बंदा बनना सिखाती है। अपने सारे क्रेडिट अल्लाह को दें और ये दुआ कीजिए रात को भी बैठकर, दिन को भी, कि अल्लाह हमारी कमी बेशी ना देना, देखना हमारी बस कोशिशों को देख ले, हमने अपनी सी कोशिश की है तो अपने हिसाब से हमें इसमें अजर दे दे। और जब आपके अंदर ये फीलिंग आएगी ना तो अल्लाह आपको और भी बहुत देगा, आपको भी खुद भी नहीं पता कि आगे आपको क्या मिलेगा, इस दुनिया में भी मिलेगा और आगे भी। और एक बात करके आगे चलते हैं, दो रास्ते हैं ज़िंदगी गुजारने के, एक फ़राइज़ का रास्ता और एक अजीमत का रास्ता। जो फ़राइज़ के रास्ते पे जिएंगे ना वो इधर ही रुक जाएंगे, उनके घर वाले भी यही सोच रहे होंगे कि दैट्स इट, पूरा तो हो गया बेगम और क्या। तो क्या आप मेडिकल 5 साल करके घर बैठ गए, पढ़ तो लिया और क्या करना है। जैसे वो एक दादी थी ना तो अपने पोते को देखती थी कई साल से डॉक्टर बन गए, तो कह रही थी बस भी करना और कितना पढ़ना, दादी नहीं अभी तो आगे पढ़ने अभी और है, अभी तो वो हाउस जॉब है, कहती तू इतनी देर पढ़ते ही रह देगा, अब डॉक्टर बन जल्दी से। बूढ़े ऐसे ही होते हैं ना। तो याद रखिएगा कि अगर फ़राइज़ के रास्ते पे जी के यहीं रुक गए तो ख़तरनाक है, बहुत ख़तरनाक। फिर आपकी कैफियत उस फौजी की सी है जिसने ट्रेनिंग ली लेकिन प्रैक्टिस छोड़ दी, डॉक्टर दुश्मन के आगे ना रुका। जो वो है जिसने मेडिकल पढ़ा लेकिन आगे प्रैक्टिस नहीं की। नुकसान क्या होता है, आहिस्ता आहिस्ता सब भूल जाता है। दूसरा रास्ता है अजीमत का रास्ता, जो सीख है अब इसको आगे लेके चले। इन प्रैक्टिस रहे, इन प्रैक्टिस रहने के लिए आपको इस कुरान के साथ सारी उम्र जुड़ते रहना चाहिए। मत किसी को ये उम्मीद दिलाएं कि बस मैं आई वापस, कह दें कि अब मुझे वापस नहीं आना। कोई जन्नत देख के भी वापस आता है, ये तो आपने देख लिया है। दिन ब दिन आपके लिए खैर के रास्ते खुलते जाएंगे, अल्लाह करे आप सारे ही रहें आगे तक, दो तीन मरहले हैं आगे और आगे चलते जाएंगे। लेकिन कुछ लोग मुतमईन होके बैठ जाते हैं, और मैंने देखा फिर वो बाद में जब किसी और कोर्स की तकमील पे आते हैं तो रोते हैं कि मैं क्यों चली गई, किसी जगह हमारा एक कोर्स पूरा हुआ मैं दूसरे शहर से गई। एक सिस्टर बड़ी अच्छी थी लेकिन वो बीच में किसी वजह से रुक गई, जिस दिन तकमील हुई वो भी थी, सब स्टूडेंट्स के साथ फोकस था, उसको इतना ज़्यादा मैं मिल ना सकी। खैर अगले दिन रात को उसका मैसेज आया, मैंने सुबह उठ के पढ़ा तो बड़ी रुखी दुखी रोई सोई कि आज मुझे अफसोस हो रहा है मैंने ये कोर्स बीच में क्यों छोड़ा, आप जिस प्यार से मुझे पहले मिलती थी आज मुझे ऐसे नहीं लगा। हालांकि वल्ला ही मुझे नहीं पता, क्योंकि मैं इतनी उस वक्त बिज़ी होती हूँ ज़हनी तौर पर दूसरी चीज़ों में, तो मैंने किसी से क्या कहना है। खैर अगले दिन आई तो जो अगले नए कोर्स का यूनिफॉर्म गया हुआ था साथ, ज़बरदस्ती ज़िद करके जो एडमिन से उसने वो नया यूनिफॉर्म लिया और वो पहन के क्लास में आके बैठ गई। मैं बड़ी हैरान, जी कैसे? फिर मुझे बाद में उन्होंने खुद भी बताया और साथियों ने कि ये इतना आके रोई है कि मेरा पिछला कोर्स आधा रह गया, इसका ये नहीं मतलब कि मैंने नूरुल्लाह नूर में नहीं आना, मैंने जाना है और मैं पिछला कर लूँगी पूरा, मुझे इधर दे। इत्तेफाक से कुछ यूनिफॉर्म एक्स्ट्रा गए हुए थे उसको मिल गया, मैंने कहा इसका ना छीनना किसी और को, ना देना तो ना देना। बैठ गई, उसको ये गिल्ट आया, आज मुझे गिल्ट आया जी कि मैं कोर्स के एंड पे पूरी साथ नहीं उतरी तो मैं तो पीछे रह गई हूँ, बट अब मैं आगे भी जाऊँगी पिछला भी पूरा करूँगी। मोस्ट वेलकम। हर वो बंदी आप में से भी अगर किसी को जानते हैं जिन्होंने ये कोर्स बीच में छोड़ दिया था, मोस्ट वेलकम, दे कैन कम, दे स्टिल कम। अगला तो इंशाल्लाह आपका जनवरी का स्केड्यूल ही आप सुनेंगे तो उछल जाएंगे कि आप सबके पास क्या क्या अपॉर्चुनिटीज़ आने वाली हैं, क्या क्या अल्लाह आपसे खैर लेने और आपको देने वाला है। बस रास्ते पे जमे रहें, खड़े रहें, फिर देखिए अल्लाह ताला आपको क्या देता है। हज़रत उम्मुल मोमिनीन उम्मे हबीबा कहती हैं कि जब ये सूरत नाजिल हुई तो अल्लाह के नबी ने फरमाया इस साल मेरा इंतकाल होने वाला है। ये बात सुन के फातिमा रो दी। इस पर आपने कहा कि मेरे ख़ानदान में से तुम ही तो सबसे पहले मुझे आकर मिलोगी। ये इब्ने अभी हातिम की रिवायत है। तो ये बात सुन के वो रो पड़ी। बाज़ इस वाक़े को नबी की डेथ के साथ भी जोड़ते हैं, लेकिन याद रखिए कि ये सारी बातें ऐसी हैं, ये सब कुछ इस तरह से अल्लाह ताला हमारे सामने लाते हैं। मुझे ऐसा लगता है कि जिस वक्त जिस चीज़ की ज़रूरत होती है ना, अल्लाह सुबहाना ताला वो ले आता है। तो बहरहाल सहाबा में ये सूरत इज़ा जा नसरुल्लाह वल फतह बहुत फेमस थी, और इसके बाद फिर बहुत कुछ हुआ, बहुत कुछ हुआ। हम अल्लाह ताला से दुआ करते हैं कि हमारा भी मिशन चलता रहे और हम अल्लाह की तस्बीहात करते हुए उसके रास्ते में चलते ही जाएं। और आप देखिए कि इसमें एक बहुत बड़ी खबर भी है, और वो क्या है कि नबी के जाने के बाद सहाबा की जिम्मेदारियां। हज़रत अबू बकर सिद्दीक बहुत दुबले पतले थे, लेकिन उन्होंने आपके बाद जिस तरह खिलाफत का बोझ उठाया ये ज़रबुल मिसल है। तो जब अल्लाह के नबी ने अपने साथियों की ऐसी तरबियत कर दी थी कि वो फतह और शिकस्त से बेनियाज होकर आगे बढ़ते गए, तो उसी से फिर ये काम आगे से आगे बढ़ता गया। आप कह लीजिए कि नबूवत ख़त्म हो गई, कार्य नबूवत अभी बाकी है, नबूवत का काम अभी चलता जा रहा है। और यहाँ से आपको एक दुनियावी लीडर और एक नबी के अंदर एक जो बड़ा फ़र्क है वो भी नज़र आना चाहिए। आप देखिए कि दुनियावी रहनुमा अगर अपनी ज़िंदगी में कोई इनकलाब बरपा कर दे तो लोग उसको कामयाबी कहते हैं, फिर उस पे जश्न होते हैं, फिर फ़ख्र होता है। अल्लाह के नबी देखिए 23 साल की मुद्दत में एक कौम के पूरे अकायद, अफकार, नज़रियात, अखलाक, तमद्दुन, तहजीब, माशरत, मईशत, सियासत, जंगी टैक्टिक सब बदल दी। हत्ता कि आप कह सकते हैं कि जहालत में दबी और डूबी हुई कौम को उठाकर इस काबिल किया कि वो दुनिया के इमाम बन गए। चरवाहे जो थे, गडरिये जो थे, वो इमाम बन गए दुनिया के, पूरी दुनिया के आलिम बन गए। ये अजीम कारनामा जब आ गया तो जश्न नहीं बल्कि हम्द और तस्बीह और मग़फ़रत, आजजी। जितना आजजी आती होगी उतना। अगर हज़रत आयशा कहती हैं कि अल्लाह के नबी सूरत के नाजिल होने के बाद अपनी वफ़ात से पहले के जो अब दिन थे बीच के, उसमें कसरत से सुबहानक अल्लाहुम्मा व बिहम्दिका अस्तग़फिरुका व अतूबु इलैक। बाज़ रिवायत में थोड़े से अल्फाज फ़र्क है, सुबहान अल्लाह व बिहम्दिही अस्तग़फिरुल्लाह व अतूबु इलैक कसरत से पढ़ते थे। कहती है मैंने आपसे पूछा अल्लाह के नबी ये कैसे कलिमात है जो अब आपने पढ़ने शुरू कर दिए हैं, तो आपने फरमाया ये एक अलामत मुकर्रर कर दी गई मेरे लिए कि जब ये अल्फाज इजा जा नसरुल्लाह वल फत आ गए तो आप मुझे कसरत से इस्तग़फार करनी है। बात कहते हैं कि इसके बाद अल्लाह के नबी ने अपने रुकू और सजूद में सुबहानक अल्लाहुम्मा व बिहम्दिका अल्लाहुम्मा अग़फिरली के अल्फाज जो थे वो शामिल कर लिए। तो आपका मेरा भी यही एजेंडा होना चाहिए, अपनी इबादत और ताल्लुक़ बिल्लाह को मज़बूत करना है और अल्लाह से ये दुआ करनी है कि अल्लाह ताला तू हमें अभी और अच्छा कर। याद रखिए हम अपनी ज़िंदगी के हर दौर में सोचते हैं अब मैं जिस ईमान के दर्जे पे हूँ पहले नहीं थी, ऐसे फील होता है ना, पहले पारे के बाद, फिर 10वें पारे के बाद, 8वें, हो सकता है इस वक्त आपको लगे कि अल्हम्दुलिल्लाह मेरा ईमान पहले से बहुत ज़्यादा है। आप अगले सालों में अपने इस मौजूदा ईमान पे हैरत करेंगे। बात समझ आ गई? जैसे हम बचपन में अपने छोटे छोटे कारनामों को बहुत बड़ा समझते थे ना, आज वो कोई कारनामे है कि अगर आपने समझे कि अपने खिलौने सारे जो हैं वो अपने दोस्तों से बचा के छुपा लिए हैं, छोटा सा काम लगता है ना। बिल्कुल इसी तरह आने वाला वक्त आपकी ज़िंदगी में आएगा, आज का ईमान आपको इतना गरीब ईमान दिखेगा जिस पे आज आप बड़ा फल फूल रहे हैं। हमारा तो ईमान ही पूरा नहीं होता लेकिन हम उसको लेते हैं, तो जब चलते जाते हैं तो अल्लाह के हुक्म से फिर इल्म भी बढ़ता है, अमल बढ़ता है, और सबसे बड़ी बात है कि इंसान के दिल में सुकून और खुशी आती है। ज़रा पढ़े मिल के इस सूरत को सब साथी ऊँची आवाज़ से। अल्हम्दुलिल्लाह, दुनिया में जब फतह का नाम आता है तो जहन में क्या आता है, फलां मुल्क फलां के मुकाबले विक्ट्री। ये विक्ट्री नहीं है, ये फैसला कुन फतह है, यानी ऐसी फतह कि जिसके बाद अब कोई दूसरा आपके सामने खड़ा होने की जुरत भी नहीं कर सकता। चलिए अगली सूरत को देखते हैं और इसमें से भी अपने लिए कुछ बातें लेते हैं और अल्लाह ताला से दुआ करते हैं कि एक एक सूरत का असल मैसेज पैगाम हमारे दिलो दिमाग में आ जाए। अगली सूरत है लहब, मिशन के रास्ते की रुकावट। जैसे कि आपको बताया कि आज का पूरा सबक मरबूत है, तो मैं जब सुबह ये सूरतें तैयार कर रही थी तो मैं देख रही थी कि सूरत अल काफिरून में डिसाइसिव होना, बस एक फैसले एक किनारे पे लग जाओ, अब तुम सबको नहीं खुश कर सकते कि दीन भी रखो दुनिया भी रखो, ये जुमला ही तुम्हारे दुरुस्त नहीं है, ख़त्म हो गई बात। उसके बाद सूरत नसर में एक बेहतरीन मुस्तकबिल दिखा दिया गया, अब सूरत लहब में इस रास्ते के रोड़े, बहुत ही बोझल कर देने वाली सूरत है लेकिन ऑफ कोर्स सूरत है, हम इसको पढ़ेंगे और देखेंगे कि इसमें अल्लाह ताला ने आपके मेरे लिए क्या रखा है। तरतीब के अतबार से देख लीजिए तो सूरत लहब कौन से नंबर की सूरत है, 111 नंबर, कैसा है, 111 जी। चलिए इस सूरत का नाम लहब क्यों है इसी में आप देख ही रहे हैं, इसका एक और नाम भी है यानी लहब भी कहते हैं इसको अबू लहब के नाम पे, और सूरत मसद भी कहते हैं कुछ मुसफ़ में होता है, और इसको सूरत तब्बा भी कहते हैं हलाक करने वाली। 5 आयतें हैं, मक्की सूरत है, 2 टॉपिक हैं। पहली 3 आयतों में अबू लहब के बुरे अंजाम की पेशगोई है और आयत नंबर 4 और 5 में अबू लहब की बीवी उम्मे जमील के इबरतनाक अंजाम की पेशगोई है। सूरत का बुनियादी थीम क्या है कि इस्लाम में निजात का दारोमदार नसब पर नहीं है। आपका सगा चचा था, एक तरफ से सगा था यदि माँ से या बाप से, अब्दुल मुत्तलिब के साथ जब ताल्लुक़ पीछे जोड़े ना तो ये आपके जो चचा थे 8 या 9 कुछ माँ से सगे थे कुछ नहीं थे, दादा बहरा लेकी था, तो अबू लहब रिश्तेदार था लेकिन वो बच नहीं सका, हालांकि अल्लाह के नबी का चचा था। जबकि सलमान फारसी ابو ہریرہ جیسے لوگ باہر سے آئے ہوئے تھے، نیٹو بھی نہیں تھے، لیکن اللہ نے ان کو اعلیٰ درجے دے دیے. اور دوسری بات ہے کہ اگر کوئی رسول کا رشتہ دار ہی کیوں نہ ہو، جس کو آج کی زبان میں کیا کہتے ہیں ہمارے کلچر میں، میں سید ہوں، تو کوئی سید ہی کیوں نہ ہو، لیکن اگر دل میں دنیا کی محبت ہے، بخل ہے، اسلام دشمنی ہے، تو وہ سید ہونا بھی کام نہیں آئے گا. یہ سورت کب نازل ہوئی؟ قیام مکہ کا دوسرا دور تھا، اعلانیہ تبلیغ جاری تھی، 4 نبوی کے قریب نازل ہوئی، جب نبی صلی اللہ علیہ وسلم نے کوہ صفا پر چڑھ کر اعلانیہ تبلیغ کی. وہی واقعہ جو پیچھے بھی آپ کئی دفعہ سن چکے ہیں. تو اس پہ ابو لہب نے آپ کے لیے کہا تھا، تب لک نعوذ باللہ، تیرے لیے تباہی ہو. یہ بخاری کے الفاظ ہیں 4687. اور یہ بعض کہتے ہیں کہ یہ سورت اس وقت نازل ہوئی جب شعب ابی طالب، یعنی ایک گھاٹی تھی، ایک قلعہ تھا، 3 سال کے لیے اس کے اندر، یعنی 7 سے لے کر 10 نبوی، 7 till 10 نبوی لوگ وہاں بند ہوئے تھے. وہاں سارا خاندان نبی صلی اللہ علیہ وسلم کے ساتھ کرٹسی میں، خاندانی محبت میں مقصور ہوا تھا. ابو لہب اس وقت نہیں آیا تھا. یہ واحد شخص ہے نبی کے خاندان کا جس نے اپنے خاندان کو چھوڑا اور کفار کا مکہ ساتھ دیا. اب ایک سوال پیدا ہوتا ہے، اس صورت کا پچھلی اور اگلی صورت سے کیا ربط ہے؟ تو صورت کوثر میں دشمن کے ابتر ہونے کی پیشن گوئی تھی، ان نشانیہ کا ہو الابتر. پھر صورت نصر میں فتح کی خبریں تھیں، یہاں ابو لہب کے ابتر ہونے کا ذکر ہے. مثال دے دی کہ آپ کا دشمن واقعی ابتر ہے، اور اس کی بیوی کی ہلاکت کی بات کی. اگلی صورت اخلاص آ رہی ہے جس میں خالص توحید کی بات ہے. پتہ چلا کہ ابو لہب کو سب سے زیادہ غصہ جس چیز پہ آتا تھا وہ اللہ کے ایک ہونے پہ آتا تھا. اب چند جملے نوٹ کیجئے. وائے ابو لہب، اس اللہ کے نبی کے بہت سے دشمن تھے، لیکن ابو لہب ہی کیوں رسوا ہوا؟ ہی از دا اونلی مین ہوز نیم از ٹیکن ان قرآن ان رانگ وے. وجہ نمبر ایک، آپ دیکھیے کہ یہ ابو لہب، اس کا نام نہیں تھا، اس کا نام تھا عبدالعزا، عزا کا بیٹا، یہ ایسی جیسے ہم کہتے ہیں عبداللہ، اللہ کا بندہ، نام بھی شرکیہ تھا. اور اللہ نے اس کا نام وہ نہیں لیا، کیونکہ اللہ نہیں کہہ سکتے کہ عبدالعزا، تو لہٰذا اس کو ابو لہب شولوں کا باپ، گورا چٹا تھا. اس یہ کہہ لیجئے کہ مدینہ کے ان لیڈز میں سے تھا. شوہر ہے، نام اس کا عبدالعزا ہے. اس کی خوبصورتی اور چہرے پہ سفیدی اور سرخی کی وجہ سے اس کو لوگ شولوں کا باپ کہتے تھے، یعنی لہب نام کا بیٹا نہیں تھا کوئی اس کا، اور آنکھیں بڑی بڑی تھیں. اس کی بیوی کا نام معروف ہے جس کا بھی ذکر آنے لگا، اس کو ام جمیل کہتے ہیں. یہاں بھی نوٹ کیجئے، یہ جمیل کی بیٹی بیوی ماں نہیں تھی. اس کی خوبصورتی کے لیے، جس کو آپ کہتے ہیں نا مس ورلڈ، مس مس بیوٹی، انگلش میں ام جمیل یہی ہے. عرب لوگ جس میں کوئی خوبی دیکھتے اس کو اس کی ماں یا اس کا بیٹا کہتے تھے. تو کہہ لیجئے کیوپٹ کپل تھا. اور اگر حسب نصب، ابھی تھوڑا سا سنا دیتی ہوں آپ کو، یعنی اپنے نصب کے ناطے سے یہ آج کے ان لیڈ لوگوں میں سے کپل تھا. لیکن کتنا رسوا ہوئے یہ دونوں. نام لے کے اللہ نے شوہر بیوی کو ادھر رکھا. قرآن میں اور بھی شوہر بیویوں کی مثالیں ہیں، سورت تحریم کے اینڈ پہ آپ پڑھ چکے ہیں نا. لیکن وہاں دیکھیے، بیوی اچھی تھی تو شوہر اچھا نہیں، اور شوہر اچھا نہیں تو بیوی اچھی نہیں. یہ بد نصیب جوڑا ہے کہ دونوں ہی برے تھے. اللہ تعالیٰ ایسا برا انجام کسی کا نہ کرے. اور اپنے آپ کو بہت بڑا سمجھتا تھا. اللہ کے نبی صلی اللہ علیہ وسلم کی 2 بیٹیوں کی شادیاں اس کے 2 بیٹوں سے ہوئی تھیں، لیکن جب مسلمان ہوئے تو اس نے اپنے بیٹوں کو مجبور کر کے طلاق دلوائی. اور ایک نے تو یہاں تک نبی صلی اللہ علیہ وسلم کو کہہ دیا، سورۃ نجم کی آیتوں کا حوالہ دیتے ہوئے، کہ میں ون نجمی والہوا کا انکار کرتا ہوں، اور نبی پہ تھوکنا چاہا لیکن تھوک نہیں سکا، یعنی دامات نے سسر سے بدتمیزی کی. تو اس پہ اللہ کے نبی نے اس کو بد دعا دی تھی کہ اللہ تمہیں کس تم پر اپنے کسی کتے کو مسلط کرے. اور واقعی پھر ایسا ہوا، وہ کسی سفر کے دوران اتنا سیکیور تھا، ابو لہب کہتا تھا اس کی مجھے بڑی فکر ہے کیونکہ اس کو محمد نے بد دعا دی ہوئی ہے صلی اللہ علیہ وسلم، یعنی ان کو پتہ تھا کہ اللہ کے نبی کی بات جو ہے وہ سچ ہوتی ہے. لیکن وہی ہوا، رات کو شیر آیا، سارے لوگوں کے نرغے میں سے نکل کر اس کو کچا چبا کے کھا گیا اور اس کو مار دیا. طیبہ نام تھا اس کا. تو کیا پتہ چلتا ہے، اللہ کے نبی کی توہین کرنے والے، توہین رسالت کے مرتکب کل بھی پکڑے گئے، آج بھی پکڑے جائیں گے. اللہ ایسے لوگوں سے خود ہی مطلب خود نبٹ لیتا ہے. تو اس شخص کو اس طریقے سے یہاں نام لے کر رکھا گیا، اور اس کے بارے میں بہت ساری روایات بھی آتی ہیں. اور اس کی بیوی کا اصل نام اروا تھا، اروا نام تھا، اور حرب حضرت ابو سفیان کی بہن تھی، اور اسی طرح سے آپ دیکھیے کہ امیر معاویہ کی ماں بھی تھی. نسب اچھا تھا، لیکن اس شخص کے ساتھ ان کا جو تعلق جو بھی تھا اس کی وجہ سے اتنا یعنی اس کا برا نام جو رکھا گیا. تو پتہ کیا چلا کہ عمل کی کوشش کرو، صرف نبی کے ساتھ نسبت کام نہیں آئے گی قیامت کے دن. پھر اسی طرح سے آپ دیکھیے کہ ایک موقع پہ ابو لہب نبی صلی اللہ علیہ وسلم کے پاس آیا، کہنے لگا کہ اے محمد صلی اللہ علیہ وسلم، اگر میں مسلمان ہو جاؤں تو میں کس میرے ساتھ کیا ہوگا؟ ذرا جملہ سنیے اور آپ کو اس سے اس کا مائنڈ سیٹ بھی سمجھ آئے گا. اللہ کے نبی نے کہا تیرے ساتھ وہی ہوگا جو دوسروں کے ساتھ ہوگا. کہنے لگا اچھا، میرے ساتھ کوئی خاص پروٹوکول نہیں ہو سکتا اگر میں مسلمان ہو جاؤں؟ تو آپ نے کہا نہیں. تو اس پہ اس ظالم کے منہ سے جو الفاظ نکلے تھے، نعوذ باللہ، کہنے لگا ناس ہو تیرا، مجھے ایسی جنت میں جانا ہی نہیں جس میں میرا غلام بھی میرے برابر ہو. یعنی اس کے اندر تکبر بہت تھا، بڑا سمجھتا تھا اپنے آپ کو. کہنے لگا کہ مجھے نہیں کرنا. اور یہ وہ شخص ہے کہ اللہ کے نبی جہاں جہاں جاتے تبلیغ کرتے، ایون حج کے گروپس میں بھی لوگوں میں، تو یہ پیچھے پیچھے سے لوگوں کے پیچھے آتا اور کہتا یہ جو کہہ رہا ہے یہ جھوٹا ہے، یہ جھوٹا ہے. اور اس شخص نے براہ راست نبی صلی اللہ علیہ وسلم کو بد دعا دی تھی، اور وہی بد دعا اس کے اپنے آگے لگ گئی. جب اللہ کے نبی نے اس کو کہا کہ تمہیں کوئی فضیلت نہیں ملے گی، تو کہنے کا تب بلی حاضر دین، ناس جا اس دین کا جس میں میرے اور دوسرے جیسے لوگ برابر ہوں گے تو میں نہیں مانوں گا. آپ کا ہمسایہ تھا، ایک دیوار تھی، اکثر آپ کے گھر کے اندر اوپر سے جانوروں کی اوجڑی اور کچرا پھینک دیتا. کبھی آپ نماز پڑھ رہے ہوتے، آپ کے اوپر بکری کی اوجھری لا کے رکھ دیتا، آپ کے پکتے کھانے کے اندر غلاظت پھینک دی جاتی. اور اللہ کے نبی جب پوچھا کرتے تھے کہ یہ کیسی ہمسائیگی ہے، تو اس کی بیوی بھی آپ کے اوپر کانٹوں والی شاخیں ڈالتی تھی اللہ کے نبی پہ. تو آپ دیکھیے کہ کوئی برائی تو ہوتی ہے، صبح صبح اٹھ کے کانٹے بچھا دیتی کہ جب آپ اور آپ کے گھر والے نکلیں تو ان کے راستوں میں کانٹے ہوں. تو اللہ نہ کرے کہ آج کسی کے دل میں اتنا بغض ہو نبی صلی اللہ علیہ وسلم سے. اور اس کا حال کیا ہوا، آئیے ذرا سورت پڑھ کے پھر دیکھتے ہیں کہ اس کا انجام کتنا برا ہوا. بسم اللہ الرحمن الرحیم. اللہ تعالیٰ نے اس شخص کا انجام دکھا کر آپ کو مجھے کیا بتا دیا ہے کہ اللہ کے ہاں ہمیشہ انسان کو ڈرتے رہنا چاہیے، کانپتے رہنا چاہیے، اور اللہ تعالیٰ کی نظر دنیا میں ہر بندے کے عمل پر ہے. اور یہاں یہ بھی یاد رکھیے کہ دور والوں کو وہ بات سمجھ آ جاتی ہے جو قریب والوں کو اکثر نہیں آتی. یہ بھی ایک سنت ہے، رشتہ دار ہے، خون کا رشتہ ہے، لیکن اللہ کے نبی کی بات اس کو سمجھ نہیں آ رہی. اور اس طرح سے اس شخص کے ساتھ یہ بات ہوئی، تو اللہ تعالیٰ نے اس کا برا انجام ہم سب کے سامنے رکھا. آئیے پڑھتے ہیں. بسم اللہ الرحمن الرحیم. تبت یدا ابی لہب وتب. ٹوٹ گئے ابو لہب کے دونوں ہاتھ اور وہ تباہ و برباد ہو گیا. یہ جو لفظ ہے نا یدا، یہ اصل میں یدان تھا، آگے جو کہ ابی لہب لگ رہا ہے تو نون گر گئی، دونوں ہاتھ ٹوٹ گئے. یہ کیسے؟ محاورہ بھی تھا، بددعائیہ کلمہ تھا، اور اس نے جو بات نبی کو کہی تھی اس کا جواب بھی یہی تھا. اور اس کے ساتھ بالکل ایسا ہی ہوا، اللہ نے اس کو بالکل تنہا کر دیا، کیونکہ یہاں اللہ نے پہلے ہی خبر دے دی نا کہ اس کے دونوں ہاتھ ٹوٹ گئے. ماغنان ہو مال ہو و ماں کسب، کچھ کام نہ آیا اس کا وہ مال اور وہ کمائی جو اس نے کی. سیسلا نارن ذات لہب، ان قریب وہ جھکا جھونک دیے جائے گا، یعنی وہ ان قریب وہ جھونکا جائے گا بھڑکتی ہوئی آگ میں. لہب کہتے ہیں انگارے کو، فلیمز، شعلے. اور شعلے سے مراد یہ کہ ایک بہت ہی گرم چیز، مزاج کا بھی گرم تھا، رنگ شکل و صورت کا بھی گورا چٹا تھا، اس کی وجہ سے اس کا یہ نام رکھا گیا. تو یہ مقام نوٹ کیجئے کہ واحد جگہ جہاں کسی دشمن اسلام کا نام لیا گیا. اللہ کی یہ سنت بھی نہیں، لیکن کچھ لوگ اس قابل ہوتے ہیں کہ ان کو نمایاں کر دیا جائے تاکہ دوسرے لوگ ان کی برائی سے بچ سکیں. ومراتو ہو، اس کی بیوی. دیکھیے یہ کیسی نسبت ہے، نام بھی تو لیا جا سکتا تھا نا، بیوی کا نام لے کر بتایا گیا الخبیثات للخبیثین. سورت نور میں پڑھ چکے ہیں، نہ پاک مرد نہ پاک عورتوں کے لیے، اور پاک مرد پاک عورتوں کے لیے. عروہ کنیت ام جمیل تھی، بہت عداوت اور بغض رکھتی تھی اللہ کے نبی کے ساتھ. اس کے گلے میں ایک موٹی سی رسی تھی، اور خوب موٹا سونے کا ایک رسی پہنتی تھی، اور کہتی تھی اس کو بیچ کر محمد کے خلاف لگاؤں گی صلی اللہ علیہ وسلم. اور دکھ کی بات دیکھیے کہ یہ صورت اس شخص کی زندگی میں نازل ہو گئی تھی، پھر بھی نہیں مان لایا. इसकी रसवाई हो गई थी, लेकिन इसका बोझ इसके ऊपर इतना बड़ा था कि उसके कुछ अरसे के बाद दुनिया से चला गया। तकब्बुर ने इसको जीने नहीं दिया। आप देखिए सूरह तहरीम में तीन औरतों का किरदार था, अल्लाह ने उसको यहाँ हमारे सामने लाकर पेश कर दिया कि नसब नहीं काम आना, ताल्लुक़ नहीं काम आना, बल्कि काम। हम्मालतल खतब कहा इसको, जो ईंधन उठाने वाली होगी। क्या था इसकी, क्या वजूहात हैं? पहली बात है कि दोनों मियाँ बीवी बहुत बखील थे, माल नहीं लगाते थे अल्लाह के रस्तों में या अपनी ज़ात पे। ये औरत जंगल से लकड़ियाँ चुन के लाती थी, कुछ कहते हैं, लेकिन असल में यहाँ हम्माला उठाने वाली, बल्कि बहुत उठाने वाली, इससे मुराद है चुगलखोरी। चुगलखोर क्या होता है? एक बात एक के घर से लेता है, दूसरी दूसरे से लेता है, फिर बैठ के आग लगाता है लड़ाइयों की, तो बहुत चुगलखोर है। इसी तरह इसकी अगर आप हिस्ट्री पढ़ें तो कहते हैं कि अबू लहब मालदार तो बहुत था, मनसब भी था, अब हरम के जो मनी मैटर्स हैं ना, उसका इंचार्ज था, महकमा मालियात का इंचार्ज था। और इसने एक दफ़ा हरम के ख़जाने में से सोने के दो हरन चुरा लिए थे, जैसे आप कह लीजिए कि कौमी ख़जाना लूट लिया, जो भी आज की ज़बान में कहें, या वो पैसा जो किसी अच्छी कॉज़ के लिए जमा किया जाए उसको अपनी ज़ात पे लगा दिया। तो कहते हैं कि उस दौर में भी लोग इसको हरन चोर कहते थे। इसकी मक्का में इज़्ज़त नहीं थी, जहाँ से गुजरता था लोग केयरफुल हो जाते थे कि ना ना इनकी बात ना करना। है वीआईपी टाइप के लोग थे, लेकिन वही बात है कि कुछ लोग बातें बहुत करते हैं ना, तो ये वो कपल था कि जिनको देखकर लोग ज़रा कहते थे बच के रहना, बद अखलाक। फी जी दिहा हबलुम मिन मसद, इसके गले में बटी हुई रस्सी होगी। खूबसूरत हार पहनती थी, अल्लाह कहते कल वही आखरत में गले की रस्सी बनेगा। मुराद क्या है? बदामाल किस तरीके से ये काम करें और किस तरह से इन्होंने अल्लाह के नबी की दुश्मनी ली, कोई सोच भी सकता है अल्लाह के नबी जैसी हस्ती के साथ ऐसी दुश्मनियाँ लेना? तो क्या पता चला कि जब बंदे का मिशन एक नहीं होता ना, तो मोहब्बत नहीं होती। हम मिशन लोगों को ही एक दूसरे से प्यार होता है। बाज़ दफ़ा आप देखिए इतने मुख्तलिफ़ किस्म के लोग एक जगह जमा होते हैं। बिलाल देखिए हबशा से आए, सलमान फारस से आए, मक्का के लोग सारे महाजरीन, अनसार सारी मदीना से, लेकिन जब इकट्ठे बैठे होते थे फ़र्क नहीं महसूस होता था। तो ये दुआ कीजिए कि दिल बदल जाए, दिल साथ एक दूसरे के हों, तो वरना सिर्फ़ एक ताल्लुकदारी और रिश्तेदारी बंदे को बचा नहीं सकती। अल्लाह ताला आपको मुझे इस बुरे अंजाम से बचाए। मुसलमानों का इतना दुश्मन था कि जब कोई सामान तिजारत आता तो पहले ही बहुत कीमत देकर वो काफ़िला से सामान खरीद लेता, ताकि मुसलमान वो चीज़ें खरीद ना सके। यानी इसने मुआशी नुकसान भी दिया, मुआशरती नुकसान भी दिया। तो ये चंद चीज़ें थी जिसकी वजह से इसका नाम लेकर इसको बदनाम किया गया। अल्लाह ताला हम सब को बुरी मिसाल बनने से बचाए। और आप देख लीजिए कि अल्लाह के नबी के लिए ये कितनी तकलीफ़ की बात होगी। आप में से जिसके दिल में वाकई इस चीज़ का दर्द है कि अपने रिश्तेदारों की भलाई की हिर्स रखें, बस अब कोई एक रिश्तेदार नमाज नहीं पढ़ता, ख़ानदान का एक शख्स सूद में मुलव्वस है, क्या आपको उसके लिए दुख होता है, उसके लिए तकलीफ़ होती है? तो तड़पने और तकलीफ़ महसूस करने की ज़रूरत होती है। अल्लाह ताला हमें बचा कर रखे इन सारी चीज़ों से। अगली सूरत सूरतुल इख़लास है, चार आयतें हैं, दो टॉपिक है, 112 नंबर की सूरत है। बस इसके बाद तो अब दो ही सीढ़ियाँ रह गई। अगर आप देखें ये भी सूरत अपनी जगह 1/3 ऑफ दीन है। अल्लाह के नबी की रिवायत से पता चलता है कि एक दफ़ा सूरत कहफ का पढ़ना तिहाई कुरान पढ़ने के बराबर है। क्या पता चला? पूरे कुरान का 1/3 इज़ तौहीद से रिलेटेड, और ये पूरी की पूरी सूरत तौहीद पे है। इस सूरत के अंदर पहली जो दो आयात हैं, इसमें अल्लाह सुबहाना ताला की दो सिफात अहद और समद हैं, तो अल्लाह ताला की तौहीद को बयान किया गया। और आयत नंबर 3 और 4, लम यलित वलम यूलत वलम यकुल्लाहु कुफुवन अहद, तीन मनफी सिफात से अल्लाह को मुबर्रा किया गया, पाक किया गया। सूरत का मरकज़ी बुनियाद क्या है? अल्लाह एक है और उसकी ज़ात हर किस्म के नक्स से पाक है। कब नाजिल हुई? कहते हैं कि एलाने आम के बाद तकरीबन 4 नबवी में। नए मुसलमानों के लिए मुखालिफीन का शर शुरू हो चुका था। इस सूरत में एक लफ्ज़ अहद की तकरार है, और अहद वो लफ्ज़ था जो बिलाल के होंठों पे रहता था। याद रखिए यहाँ वाहिद नहीं है, ये बड़ी प्यारी बहस है, थोड़ी सी कोशिश करती हूँ आपको बताने की। लेकिन यहाँ नोट कीजिए कि उस दौर में लफ्ज़ अहद कहना اور کسی نے اگر اس کو سن لیا تو یہ بہت بڑا جرم تھا. اب حضرت بلال کو سب سے زیادہ پیار اللہ کے اسی نام سے تھا. قریش کا ایک بہت بڑا سردار تھا امیہ بن خلف, ان کو تپتی دھوپ میں لٹا کر سینے پہ پتھر رکھتا تھا, اور جب یاحت کہتے تھے تو اور غصہ کرتا تھا. بلال کی ماں مسلمان ہو چکی تھی. ایک دن امیہ اس کی ماں ان کی ماں کے پاس جا کر کہتا اپنے بیٹے کو سمجھا. مارتے مارتے تھک جاتا تھا لیکن بلال مار کھاتے ہوئے نہیں تھکتے تھے. تو ماں نے آ کر کہا, بیٹا کیوں مار کھاتا ہے, سنبھل جا, اللہ کو تیرے دل کا پتہ ہے. تو بلال بہت ہنسے. روایات میں آتا ہے, کیوں ہنسنے کی کیا بات ہے, کہا آج مجھے پتہ چلا کہ امیہ ہار گیا اور میں جیت گیا. اگر وہ ہارا نہ ہوتا تو آج میری ہی ماں کو میرے خلاف بات کر کے میرے سامنے نہ پیش کرتا. عہد اس لیے کہتے تھے کہ امیہ کو سب سے زیادہ غصہ اللہ کے لیے نام عہد سے آتا ہے, اور اس سے یہ بھی پتہ چلتا ہے کہ جب دل میں اللہ کا پیار آتا ہے تو چھپتا نہیں ہے. آپ کے میرے لفظوں سے, عمل سے, رویوں سے دیکھتا ہے کہ آپ کو مجھے اللہ تعالیٰ سے پیار ہے. چونکہ صورت بڑی اہم ہے تو اس کی چند فضائل نوٹ کیجئے گا. پہلی بات ہے کہ یہ صورت ایک تہائی قرآن کے برابر ہے, 1/3 of the Quran, صحیح بخاری کی روایت ہے 4726. تو اس کا یہ مطلب ہے کہ 3 دفعہ یہ صورت پڑھ لیں تو ایک قرآن پڑھ لیا, پھر ایک دفعہ پڑھیے تو 2 پڑھ لیے. ہیڈ کاؤنٹ نہیں ہے مراد. مطلب یہ کہ اس کو اگر سمجھ گئے ہیں تو انشاءاللہ آپ نے قرآن کا 1/3 ٹاپک سمجھ لیا. پھر صحیح مسلم کی روایت 1922 نمبر کی کیا ہے کہ سورت اخلاص ایک تہائی قرآن ہے تو رات کو سونے سے پہلے پڑھنا چاہیے. پھر صحیح مسلم کی روایت 1723 نمبر, آپ فجر کی سنت کی دوسری رکعت میں سورت اخلاص پڑھا کرتے تھے. پھر ترمذی کی ایک بہت ہی پیاری روایت ہے کہ سورت اخلاص کی محبت انسان کو جنت میں لے جاتی ہے. آپ نے واقعہ سنا ہوگا, اللہ کے نبی نے ایک بستی میں ایک امام بنا کر بھیجے, معاویہ بن معاویہ. کچھ عرصے بعد جب رپورٹ مانگی لوگوں نے کہا یہ ہمیشہ قلو اللہ بڑی پڑھتے ہیں. بلا لیا, قلو اللہ آج ہم بھی بڑی پڑھتے ہیں اور وہ معاویہ بھی پڑھتے تھے. فرق ہے دونوں کا. اگر چھوٹی سمجھ کے, آسان سمجھ کے, بچپن سے یاد کی ہوئی اور یہ سوچ کے کہ اس کے بغیر نماز ہی نہیں ہوتی. ایک وقت میں خود سمجھتی تھی قلو اللہ پڑھے بغیر نماز ہی نہیں ہوتی, کیونکہ شروع میں جو ہمارے استاد تھے, جو بھی خالائیں ہوتی تھیں, انہوں نے یہی سکھائی بھی تھی. تو خیر آپ نے جب ان کو بلا کر پوچھا کہ بھائی کیا بات ہے, کہنے لگے اللہ کے نبی مجھے اس سورت سے پیار بہت ہے. کہا اچھا پیار ہے, تیرا یہ پیار تجھے جنت میں لے جائے گا. تو اگر ہم بھی معاویہ کی طرح اس سورت کے مزاج, اس کے پیغام پہ غور کر کے پڑھیں تو پھر آپ کے لیے بھی اجر ہے. لیکن اگر صرف قل ھو اللہ یاد پڑھنا ہے اس لیے کہ سہولت ہے تو پھر وہ اللہ کا معاملہ ہے, آپ کا نہیں ہے. اگر بہت پیار ہے کیا کریں, کچھ اور بھی پڑھ لیں, پھر یہ بھی پڑھ لیا کریں تو انشاءاللہ اسے آپ کو فائدہ ہوگا. پھر اسی طرح سنن ابی داؤد کی روایت ہے 1426 نمبر کی, صحیح روایت ہے کہ وتر کی آخری رکعت یعنی تیسری ہے یا جو بھی ہے اس میں یہ سورت پڑھنا مسنون ہے. پھر ترمذی کی روایت ہے 869, طواف کے بعد پڑھی جانے والی سنتوں کی دوسری رکعت میں بھی یہ سورت پڑھنا مسنون ہے. اور ایک ضعیف روایت ہے مسند احمد کی 15648 نمبر کی, 10 مرتبہ سورت اخلاص پڑھنے والے کے لیے جنت میں گھر تعمیر ہوتا ہے. سورت کا ربط دیکھ لیجئے پیچھے سے آگے سے. پچھلی سورت تبت یدا ابی لہب و تب, بڑے بڑے لیڈرز جب اللہ کے نبی کے مقابلے پہ آئے تو اللہ نے ان کو رسوا کر دیا. ادھر سورت اخلاص دے کر بتایا گیا کہ اگر اللہ سے محبت اور اس کا خالص ہونا بندے کو سمجھ آ جائے تو اس برے انجام سے بچ سکتا ہے جس کا شکار ابو لہب ہوا. اگلی صورتیں دونوں جو آئیں گی انشاءاللہ توحید ربوبیت کا تذکرہ ہے, ہر قسم کے شر سے بچنے کی بات ہے. تو کیا پتہ چلا کہ اللہ کی ذات کے بارے میں, اور یاد رکھیے قل ھو اللہ میں کوئی حکم نہیں, اس صورت میں کوئی فقہی ایشو نہیں ہے, اس صورت میں کوئی حلال حرام نہیں ہے. اور آپ نوٹ نہیں کر رہے تیسویں پارے میں کوئی فقہی ایشو آیا, ویسے ہی قرآن میں نہیں ہے کوئی حلال حرام کی بات ہے, کوئی ڈوز اینڈ ڈونٹس ہیں, نتھنگ, اونلی قیامت. اور اب یہ آخری صورتیں تو اللہ کا نبی اور اللہ کی بات. اصل دین بھی یہی تھا. اگر آپ کو یہ قرآن پڑھ کے اللہ سے معرفت اور محبت مل گئی تو الحمدللہ آپ لوگ اس میں کامیاب ہیں. اللہ تعالیٰ کے کچھ نام اس میں جو آئے ہیں, مثلا عہد, عہد کہتے ہیں نرالے کو, یونیک, یکتا. واحد لفظ بھی ایک ہے پر واحد کے حصے ہو سکتے ہیں. جیسے ایک چیز ہے, دو کاٹیں گے تو کیا ہو جائے گا, نصف نصف, آدھی آدھی. ایک اورنج ہے اس کو کاٹیے آدھا آدھا. عہد وہ لفظ ہے جو کٹ نہیں سکتا, बस ये समझ लीजिए फ़र्क, मुराद है यूनिक है, उस जैसी कोई हस्ती नहीं, उस जैसा कोई खालिक नहीं, क्रिएटर नहीं, ला मिसाल लहू ला निद लहू, कोई मिसाल नहीं, कोई मखलूक उस जैसी नहीं। फिर अल्लाह ताला का एक नाम है समद। समद कहते हैं मुकम्मल चीज़, पत्थर की एक ऐसी सिल को कहते हैं अरब लोग। अभी इंशाल्लाह कुछ चीज़ें आयत के साथ बताऊंगी, लेकिन यहाँ समझिए कि वो चीज़ जिसके अंदर से कोई चीज़ ना निकली हो और ना उसके अंदर कुछ दाखिल हो, वो सरदार जो ऐसी बुलंद हस्ती हो कि जिसके आगे सारी मखलूक मोहताज हो लेकिन वो किसी का मोहताज ना हो। और आगे जो सिफात हैं तीन, पूरी क्रिश्चियनिटी की इमारत को गिरा देने वाली हैं। लम यलिद वलम यूलद, इसके मुताबिक ना तो ज़ईर इब्नुल्लाह है, ना ईसा इब्नुल्लाह है, और ना फरिश्ते अल्लाह की बेटी हैं। यही तीन बड़े अकायद थे उस दौर में अल्लाह ताला के लिए। कुफुवन का लफ्ज़, जिसकी कोई नज़ीर ना हो, जिसका कोई हमसर ना हो। क्या पता चला कि ये सूरत आपको मुझे कुरान की तकमील के मौके पे सबसे बेनियाज करके एक अल्लाह का नियाजमंद होना सिखाती है। सबको छोड़ दो, मुख्तसर तरीन सूरतों में से एक मगर जामे तरीन सूरत, और इसको पढ़ने के दौरान नोट कीजिए इखलास की क्या कैफियत है। मुझे ऐसे लग रहा है एक बर्तन था बहुत गंदा, ऑयल भी था, जला हुआ भी है, अंदर सालन भी लग गया, एक दफ़ा धोया नहीं उतरा, दोबारा धोया नहीं उतरा, आखिर फिर उसको कहीं विम डाला, कहीं उसको स्टील वूल की कर कर के आखिर में वो ऐसा चमक गया कि जैसे नया होता है। ये है इख़लास। एक वो दिन था जिस दिन आप कुरान के इस सफ़र में शामिल हुए थे। अगर वाकई याददाश्त अच्छी है तो आज घर जाकर अपनी वो कैफियत नोट करें, हर मामले में, अकायद, इबादात, मामलात, अखलाकियात। कैसी थी मैं, नमाज कैसी पढ़ती थी, ठोंगे, और अल्लाह से कितना को प्यार था, और दुनिया से क्या ताल्लुक़ था। और अब उसके बाद आज यहाँ देखें और अपने आप को खुद नंबर दें, कितना को इखलास आए, कितनी चमकी हो। कुछ बर्तन फिर नए लगते हैं और कुछ जितनी दफ़ा धो लें फिर गंदे होते हैं, और जिसको बार बार गंदा करेंगे वो साफ़ करने के बावजूद भी गंदा ही रहेगा। तो ये सूरत आपको मुझे अपने झोल, लूप होल्स, अपनी शॉर्ट कमिंग्स को ख़त्म करने का पैगाम देती है। अल्लाह ताला हमें अंदर बाहर से खालिस कर दे। बड़ी मुश्किल चीज़ है, आप पढ़ चुके हैं सूरह सवाफात में मुखलस और मुखलिस की मिसाल। आपको इंशाल्लाह अगले कोर्स में हम एक बुक पढ़ाएंगे, और आई एम टू मच ईगर। इनको मैंने कहा बुक्स की आपका पैकेज बना रहे थे, असल में वो किताब हम दूसरे सेशन में पढ़ते हैं कहीं जाकर। मैंने इन्हें कहा मेरा दिल कर रहा है कि इनको भी पढ़ाएं, और वो क्या है बता दूं कि नहीं, ये बड़े नाराज़ होते हैं, मैं आपको बड़ी बातें बता देती हूँ। अच्छा अकेले मैं आपको पिकनिक पे बता दूंगी जाके। बहुत प्यारी, मेरी फेवरेट बुक है, और यकीन करें उसके बाद तो इखलास आ ही जाता है। उसका एक पूरा टॉपिक है इखलास, कई दिन तक आप सिर्फ इखलास पढ़ेंगे फिर आप देखेंगे आप क्या बनते हैं। मैं तो आपको पहले ही कह रही हूँ कि आप अपने आप को पहचानेंगे नहीं, अभी भी तो फ़र्क आया ना आप में। कौन कहता है आप में फ़र्क नहीं आया, आता है, अंदर आया बाहर आया, कुछ का बाहर दिखता है कुछ का नहीं दिखता, लेकिन जो बर्तन धुलाया जाए धोते रहें उसके अंदर ज़रूर चेंज आती है। जिसको छोड़ दें फिर देखिए सिंक का क्या हाल आता है जब उसमें गंदे बर्तन होते हैं। यकीन करें हम बहुत अंदर से गंदे होते हैं, लोग हमें बहुत अच्छा समझ रहे होते हैं। कुरान और सुन्नत के ग्लासेस लगा कर ख़ुद को देखें तो पता चलता है ऑफ़ माई गुडनेस, मैं इतनी गंदी थी, मैं इतनी गीबत करती थी, मैं इतनी हरीस थी, मैं इतनी लालची थी। और यहाँ नोट करें कि यह सूरह इख़लास सिर्फ नाम ही नहीं है, इसका टॉपिक भी है। कई सूरतों के शुरू में मैं बोल चुकी हूँ कि सिर्फ नाम है टॉपिक नहीं, लेकिन ये नाम भी और टॉपिक भी है। और ये सूरत आपको वाकई इस चीज़ पे सिखा इस ये चीज़ सिखाती है कि इस्लाम है क्या, ये है मार्फत। और मैं किनका पढ़ रही थी, एक रिवर्ट बहुत मारूफ है, नाम गलत ना ले दूँ, तो कहते हैं कि मेरे पास किसी जगह मैं गया तो एक ज़मीन पर कागज़ का टुकड़ा मिला, क्रिश्चियन थे पहले, तो उस पर कुछ अरबी लिखी हुई थी। तो मैंने वहाँ मौजूद लोगों में से किसी को पूछा, कोई बहरी सफ़र था कुछ था, उन्होंने कहा बट वह किस वक्त कहते हो, ओ ये तो मुस्लिम लोगों की बुक है, उसका कोई टुकड़ा है, कोई कागज़ का टुकड़ा, यानी कुरान का इतना को टुकड़ा था। उसने कहा अच्छा मुझे बताओ भला ये क्या लिखा हुआ है, तो वो कुल हो अल्लाह अहद अल्लाह समद थी। वो उसी सफ़र में बैठ के कहते हैं उस मुस्लिम दोस्त ने मुझे वो कुल हो अल्लाह अहद का तर्जमा दिया, तो वहाँ से वो मुस्लिम हो गए, रास्ता खुल गया। ये एक सूरत काफ़ी है आज सारे قسم کے لوگوں کو اسلام میں داخل کرنے کی اللہ تعالیٰ آپ کو مجھے اس پہ عمل کرنے والا بنائے. اور اس کی شان نزول میں ایک واقعہ بھی آتا ہے کہ قریش کے کچھ لوگوں نے آ کے اللہ کے نبی سے کہا ہمیں اپنے رب کا نصب بتائیے. وہ ان کے تو نصب تھے, آپ کو تو دیوی دیوتاؤں کے پورے خاندان ہوتے ہیں, اس کی لیلا رام کی فلاں, اس کی سیتا, اس کے یہ فلاں فلاں. تو جب نصب مانگا تو اس پہ یہ صورت نازل ہوئی کہ اللہ کا نصب کیا کہتے ہو, قل هو اللہ احد اللہ الصمد لم یلد ولم یولد. تو بہرحال یہ روایت مختلف انداز سے طبرانی اور مسند احمد وغیرہ میں بھی ہے. بعض نے یہ تک کہا کہ اے محمد تیرا رب پیتل کا ہے کہ سونے کا, نعوذ باللہ صلی اللہ علیہ وسلم. تو یہ ساری روایات جمع کر کے بتاتے ہیں کہ کیوروسٹی تو ان کو بھی تھی, دل میں ان کے بھی خیال تو آتا تھا کہ نظر جو نہیں آتا. آپ دیکھیں نا, جو نہ دیکھا اس کے بارے میں بڑے سوال ہوتے ہیں, کیسا ہے, کیسا لگتا ہے, کیا پسند ہے, کیا نہیں. تو یومنون بالغیب جب نہیں ہوتا نا, تو پھر لوگ اس طرح کے الٹے سیدھے سوالوں میں الجھ جاتے ہیں. کام کریے, مانیے جو کہا گیا وہ کیجئے, باقی چیزوں کو چھوڑ دیجئے. اور اسی طرح کچھ یہود کے بھی سوال ہیں, بات لمبی ہونے کا ڈر ہوتا ہے. خلاصہ یہی ہے کہ لوگوں نے کچھ سوال پوچھے تھے تو اس پر یہ صورت نازل ہوئی تھی. آئیے دیکھتے ہیں. بسم اللہ الرحمن الرحیم, قل هو اللہ احد, کہہ دیجئے کہ اللہ ایک ہے. اللہ الصمد, وہ بے نیاز ہے. کہہ دیجئے وہ یکتا ہے, اکیلا ہے, اس کی ذات اس کی صفات میں کوئی شریک نہیں, وہ اکیلا ہی کافی ہے, رب بھی ہے اور الہ بھی ہے, کوئی اس کا حصے دار نہیں, وہ کائنات کا مالک بھی ہے, مدبر بھی ہے, منتظم بھی ہے. اور اللہ الصمد, سب اس کی طرف رجوع کرتے ہیں. سمجھ جو ہوتا ہے نا, یہ مرجع ہوتا ہے, رجوع کرنا. جیسے بچہ ہر بات میں ماں کی طرف پلٹتا ہے نا, ماما ماما ماما, ہر بات پہ ماں یاد آتی, ماما ماں مارے بچہ پکارے ماما. تو اللہ صمد کیسے کہ ہر بات میں اس کو پکارو. دکھ آئے اللہ, غم آئے اللہ, خوشی آئے اللہ, پیار آئے اللہ, ڈر لگا اللہ اللہ. اور حقیقت ہے کہ لفظ اللہ مومن کی ڈکشنری میں اتنا کامنلی یوز ورڈ ہوتا ہے کہ اس کو سوچنا بھی نہیں پڑتا. صمد کے لغوی معنی ایک ایسی مضبوط چٹان کے جس کو سہارا بنا کر کوئی جنگجو قوم اپنے دشمن کے خلاف لڑتی تھی تاکہ دشمن پیچھے سے حملہ نہ کرے. پھر یہی لفظ بڑے بڑے سرداروں کے لیے استعمال ہونے لگا کیونکہ وہ ایک سپورٹ ہوتے ہیں, لوگوں کو پناہ دیتے تھے, لوگ اپنے مسائل ان سے آ کر پوچھتے تھے, رجوع کرتے تھے. اس سے یہ بات ہوئی. اب جب آپ کہتے ہیں اللہ الصمد تو پھر آپ دیکھ لیجئے کیا کہتے ہیں آپ. ساری مخلوقات جس کی طرف رجوع کریں وہ صمد ہے, ساری مخلوقات جس کو مضبوط سہارا سمجھیں وہ صمد ہے, جو خود بخود قائم ہے اور اس کو کسی سہارے کی ضرورت نہیں وہ صمد ہے. اور سورہ بقرہ 255 کا نام کیا بھلا, آیت الکرسی کیا آتا ہے اس میں, وَلَا يُحِيطُونَ بِالشَّيْءِ مِنْ عِلْمِهِ إِلَّا بِمَا شَاءَ, اس کے بارے میں زیادہ بندہ سوچ ہی نہیں سکتا. اور الحی اور القیوم ہے. تو بات یہ ہے کہ وہ سب کو تھامتا ہے. ہم جیسے انسان بھی جو چھوٹی سی زندگی لے کر آئے ہیں اسی سے لائے ہیں. حال کیا اس کا, لم یلد ولم یولد, نہ اس نے کسی کو جنا اور نہ وہ جنا گیا. کتنی پیاری بات ہے. سورج جن آئے 3 میں بھی آپ پڑھ کر آئے کچھ, مت تخذا صاحبتوں ولا ولدا, نہ تو اس نے بیوی اختیار کی ہے نہ اولاد. عیسائی کیا کہتے تھے, عیسیٰ اللہ کا بیٹا ہے. یہود کہتے تھے عزیر اللہ کے بیٹے ہیں. مشرقین عرب فرشتوں کو کہتے تھے. سارے عقائد باطلہ کی نفی کہ لم یلد ولم یولد ولم یکن لہ کفواً احد, کوئی اس کا کفو نہیں. کف کیا ہوتا ہے, برابری. کوئی اس کا نہیں ہمسر, قدرت, علم, حکمت اور صفات میں کوئی اس کا ہم بلہ نہیں ہے, کوئی ایسا اللہ جیسا نہیں. وہ کہتے ہیں نا کہ لیس کمثلہ شیئاً وہو السمیع العلیم, کیا پتہ چلا. بات بڑی اہم ہے. قرآن تو اتنا طویل, اتنے دن لگ گئے, اتنی آیتیں, اتنی صورتیں, اور اللہ کا تعارف, اللہ کی باتیں صرف 3-4 آیتیں. یہ ہے اصل بات. آج ہم سابقے لاحقوں میں وقت زیادہ گزار دیتے ہیں, انٹروڈکشنز, استاد کون, مدرسہ کون سا. بہت لمبی باتوں کی ضرورت نہیں ہوتی, پیغام لمبا کیجیے. کئی جلسے جلوس آپ نے اٹینڈ کیے ہوں گے, اتنے لمبے تعارف, تعریفی پل. کتاب شروع کریں, کم از کم 20-25 صفحے شروع میں صرف لکھنے اور لکھانے والے کے بارے میں ہوتی ہے. اللہ نے اپنا تعارف بڑا مختصر دیا, اور ضرورت بھی کوئی نہیں تھی. اللہ نے فطرت میں جو ڈال دی, ودیت کر دی بات کہ اللہ ایک ہے, اس کو مان جاؤ. اللہ کے نبی کو یہ قل کن حالات میں کہنے کا حکم دیا. آج کتنا آسان ہے قل ہو اللہ احد. آپ جا کے کہیں پورے کیا, آپ جا کے ممبر پہ کہیں, آپ کسی کو پیسے دے کے کسی ٹی وی میں یہ آیت کہلوا لیجیے قل ہو اللہ احد, پوری دنیا کے سیٹلائٹس کے ذریعے ایک دفعہ ورلڈ وائڈ پوری دنیا میں کہہ دیجیے قل ہو اللہ احد, کچھ ہوتا ہے؟ کچھ بھی نہیں ہوگا. لیکن پیارے نبی کو یہ حکم اس وقت دیا گیا جب آپ اکیلے اٹھے تھے, سارا معاشرہ دشمن تھا. اس وقت دنیا کے تصورات کیا تھے, شرک کتنا تھا, لکڑی سونے چاندی کو پوجنے والے دیوی دیوتاؤں کے چنگل میں پھنسے ہوئے لوگ تھے, جن کے دیوتاؤں کو وہ کھلاتے تھے, اپنی دیویوں کے آگے کھانے رکھتے, اپنے بتوں کے آگے پرشاد رکھتے تھے, جس دور میں اوتار ہوتے تھے, جس دور میں وہ سب ہوتا تھا کہ اپنے خداؤں کا ایک سلسلہ چلایا تھا, اس کی بیٹی, اس کا بیٹا, اس کی بیوی, آج بھی یہ موجود ہے. اللہ اس وقت میں ایک ایسا نیا پیغام لوگوں کو سنانے کے لیے نبی کو دیتا ہے کہ جس کو سن کر ہلچل مچ گئی. یعنی آج بھی کہہ لیجئے کہ ایسی ہے جیسے کسی بہت بڑے شرک کے اڈے میں جا کر کوئی اس بزرگ کے بارے میں کچھ کہہ دے, یا کسی مندر میں جا کر کوئی ان کے بتوں کی شان کے خلاف کچھ کہہ دے, تو وہ کیا ہوگا. پوری دنیا میں اس ایک پیغام نے ہلچل مچا دی تھی. اور اگر میرا آپ کا یہ پورا نہیں تو پھر ہمیں باقی چیزوں سے زیادہ فائدہ نہیں ہوگا. اس پہ غور کریں, اپنا تعلق باللہ مضبوط کر لیں, انشاءاللہ باقی ساری چیزیں آپ کی میری ٹھیک ہوتی جائیں گی. اور اللہ سے یہ دعا کیجئے کہ دل کے تاروں کے اندر یہ لفظ آ جائے کہ قل ہو اللہ احد اللہ الصمد لم یلد ولم یولد. جب وہ صحابی کی خبر ملی تھی, حضرت عائشہ کی یہ روایت بخاری اور مسلم میں ہے جو میں نے شروع میں انٹروڈکشن میں ہلکی سی دی تھی, کہ وہ ہر نماز میں قل ہو اللہ احد پڑھتے ہیں, تو اللہ کے نبی نے کہا کہ اخبروہ, اس کو خبر دو, کیا ان اللہ تعالی یحبہ, کہ اگر وہ اللہ سے پیار کرتا ہے تو اللہ بھی اس سے پیار کرتے ہیں. تو آج سے سورۃ اخلاص کو اس سوچ کے ساتھ پڑھا کریں کہ اللہ آپ سے پیار کرے, اور جس سے محبت ہوتی ہے نا اس کا لفظ دل میں رہتا ہے. بچے سے پیار ہے, ہر بندے آنے جانے والے کے ساتھ اس بچے کی باتیں کریں گے. اسی طرح باقی چیزوں سے, جس کو کپڑوں سے, کھانوں سے, جوتوں سے, جس چیز سے ہمیں پیار ہوتا ہے نا, ہم اس کے تذکرے کرتے ہیں, کبھی جان کے کبھی نہیں. اللہ سے پیار کریں گے, آپ کی میری ہر بات ہر چیز میں اللہ کا ذکر ہوگا. اور اللہ نے اپنے نبی کو اتنا مشکل چیلنج دیا کہ جس وقت وہ گھر 360 بتوں سے بھرا ہوا تھا, کا جا کے کہہ دو قل ہو اللہ احد. تو آج اللہ ہمیں یہ جرات دے کہ وقت اور ماحول سے بے نیاز ہو کر اللہ کے پیغام کو دہراتے رہیں. وہ لوگ خشکیوں پہ بتوں کو پکارتے, پانی میں جاتے تو اللہ کو پکارتے, اللہ نے کہہ دیا نہیں, سب کچھ اسی کے ہاتھ میں ہے, اس کے علاوہ کوئی اور چیز نہیں ہے. پھر یہ جو بات ہے نا, قل ہو اللہ احد, ہوا کیوں آیا؟ اب اس میں گرامر کی بہت پیاری باریکیاں ہیں جو میں آپ کو مشکل میں ڈالے بغیر صرف اتنا بتا دوں کہ ایک ایک لفظ یہاں ایمفیسائز کر رہا ہے, شدت کو بیان کر رہا ہے کہ اللہ کی حیثیت کو پہچانو. اللہ بہت بڑی ہستی ہے, تم نے اس کی وہ قدر ہی نہیں کی جو کرنی تھی. وَمَا قَدَرُ اللَّهَ حَقَّ قَدْرِ, معذرت کے ساتھ بعض لوگ تو صرف اللہ ہی کو اپنے برابر کا سمجھتے ہیں, ہے کوئی بڑا بھائی, ہے کوئی ہمارے برابر کی, ذرا سم سے بڑا اللہ, نعوذ باللہ. اللہ کی ہستی بہت بڑی ہے. پھر آخری بات جو صمد لفظ بولا ہے نا, سواد میم دال سے یہ ہوتا ہے. عربی زبان میں اس سے کتنے معنی ہیں, پہلے تو میں آپ کو دعوت دوں گی کہ اسماء الحسنہ کی سیریز میں سے ان ناموں کی تفسیر سن لیں, لیکن چند چیزیں یہاں دو تین جملوں میں صرف. نمبر ایک, قصد کرنا, بلند مقام جو بہت چوڑا چکلا ہو, صف جو بلند ہوتی ہے نا, بلند جگہ کو بھی صمد کہتے ہیں. وہ آدمی جسے جنگ میں بھوک پیاس نہ لگتی ہو, وہ سردار جس کی طرف حاجات میں رجوع کیا جاتا ہو. اب یہ ساری صفات اللہ پہ لائیں. سرداروں کو بھی اس لیے صمد کہتے تھے کہ وہ بڑے اسٹرانگ نفس والے ہوتے تھے. لوگ کھا رہے ہوتے تھے وہ بھوکے ہوتے تھے, لوگ آرام کر رہے ہوتے تھے وہ کام کر رہے ہوتے تھے. پھر اسی طرح صمد ہر چیز کا بلند حصہ, وہ شخص جس سے بالا تر کوئی دوسرا نہ ہو, وہ سردار جس کی اطاعت کی جاتی ہو اور اس کے بغیر کسی معاملے کا فیصلہ نہ کیا جاتا ہو, وہ سردار جس کی طرح حاجت مند لوگ رجوع کرتے ہوں. ہم کہتے ہیں ہر بات کا جواب اب آپ سے ہی مانگا جائے, جی کچھ لوگ ہوتے ہیں کہ ہر سوال کا جواب پھر انہی کے پاس ہوتا ہے, اور وہ چیز جس میں کوئی جھول نہ ہو, اور وہ چیز جس میں کوئی چیز نہ نکلے نہ اس میں داخل ہو. اور بہت سارے ہیں، بس اتنے ہی کافی ہیں ابھی آج آپ کے لیے. اللہ تعالیٰ ہمیں اپنے ناموں پہ غور و فکر کرنے والا بنا دے. حقیقت ہے کہ وما قدر اللہ حق قدری، یہ صورت اور اگلی دو تین صورتیں مستقل اللہ ہی کے بارے میں ہوں گی. پیچھے کیا تھا؟ صورت الفاتحہ کہاں سے شروع ہوئی؟ تین آیتیں، الحمدللہ رب العالمین، الرحمن الرحیم، مالک یوم الدین. وہاں اللہ تعالیٰ کی تین صفات تھی نا، تین آیتیں تھیں، یہاں تین صورتیں ہیں اینڈ میں. تو سارے دین کا خلاصہ اللہ کا مقام سمجھو. یہ قرآن بحثوں، جھگڑوں، لڑائیوں، اختلافات کے لیے نہیں پڑھنا. اس کو اس لیے پڑھنا ہے کہ آپ اللہ کے بن جائیں. یہی قرآن کا پیغام ہے، اور اللہ تعالیٰ مجھے آپ کو اس پہ غور و فکر کی توفیق عطا فرمائے. اب آپ کچھ بولیے، کچھ بات کیجیے. کوئی آپ لوگوں نے جو لکھا ہوا تھا اسکیڈول میں کوئی بات کرنی ہے تو آ جائیے. جی کوئی بات، آج ہمارے ساتھ کچھ مہمان بھی ہیں، اگر ان میں سے کوئی آنا چاہے تو آ جائیے. ایک دو منٹ میں کچھ شیئر کر سکتے ہیں کہ آپ نے آج کے سبق سے کیا لیا. کچھ نہیں ہے تو تلاوت کریں مل کے، سب مل کے کریے. قل ھو اللہ احد. کچھ ہوتا ہے پڑھ کے؟ میں ایسے ہی پڑھ دیتے ہیں کل والا. کچھ تو کل نہیں کہتے، کل کہتے ہیں. کھاؤ 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 کھاؤ. جی آپ پیچھے سے. بے شک دیکھیے، سب سے پیارا کلام اللہ کی تعریف ہے. آپ کچھ بھی نہ کریں نا، سارا دن اللہ کی تعریفیں کرتے رہیں، قرآن پڑھتے ہوئے، نماز پڑھتے ہوئے. اپنے بچے کو دیکھیں تو اللہ کی تعریف، گھر کو دیکھیں تو اللہ کی تعریف، کائنات کو دیکھیں. اصل میں بندہ مومن کے جو دل کی دھڑکنیں ہیں نا، وہ تسبیح ہے. اور ہر تسبیح پہ اللہ اکبر اللہ اکبر، قل ھو اللہ احد، اللہ الصمد، لم یلد ولم یولد. جی فائزہ، آپ کو کیا ملا؟
مجھے یہ ملا کہ سیلیبریشن اور سکسیس میں آ کے ہم لوگ بھول جاتے ہیں کہ کتنا یہ صحت فکر کا وقت ہے،
یعنی کتنی بڑی دولت ہے. سم ٹائم یہی چیزیں ہوتی ہیں، آپ دیکھیں کہ اسپریچولیٹی لوز ہو جاتی ہے جب ہم دنیا داری کی چیزوں میں لے آتے ہیں اپنے آپ کو. یعنی یہ دولت کتنی بڑی، آپ اپنے کو اوپر لیجیے اس کو امیجینیشن میں. آپ کو 10 کیرٹ کا ڈائمنڈ مل جائے تو کیا ہوگا؟ آپ کو iPhone X مل جائے، کیا ملے گا؟ سر میں درد درد تو ٹھیک تو نہیں ہوگا. اور اگر آج بلکہ اس کی وجہ سے لگ جائے گا باتیں کر کر کے. پھر آپ دیکھیے کہ یہ کتنی بڑی دولت ہے قرآن. آپ کو کس کو فیل ہو رہا ہے کہ یو آر دا ریچسٹ وومن ان دا ارتھ؟ بلیو می، یہ اتنی بڑی دولت کو جو اللہ نے آپ کو دینے کا فیصلہ کیا ہے تو مالک کو پتہ تھا آپ کو دینا. آپ دیکھیے، آپ کانچ ہے نا، تو وہ چھوٹی سی رنگ میں بھی ڈال دیں گے، لوہے کی انگوٹھی میں بھی. ڈائمنڈ کے لیے موٹا اسکیلٹن اور اچھی گرنگ پلاٹینیم کی چاہیے. کیوں چاہیے؟ کیونکہ اس کی حفاظت کرنی ہے. اللہ اپنا کلام کچے لوگوں کو نہیں دیتا. تو آپ نے اب اس قرآن کی کلام کی لاج رکھنی ہے انشاءاللہ تعالی. اور کوئی؟ جی آپ پلیز. بالکل، یعنی بہت اچھی بات ہے کہ صرف خود نہیں مانو، دوسروں کو بھی مناؤ. ہم کتنا بتاتے ہیں، ہم کہتے ہیں نہیں، مائنڈ یور بزنس، ڈونٹ ٹاک اباؤٹ ریلیجن. دیکھیے پھر یہاں اپنے اوپر لیجیے ایز اے دائی. اللہ تعالیٰ نے آپ کو مجھے ان ملکوں میں بھیج کر کتنا بڑا آنر دیا ہے کہ ہم ان لوگوں تک اللہ کا پیغام پہنچائیں. اور آپ کو پتہ ہے کہ امریکہ، کینیڈا، یہ جو ملک ہیں نا، ان میں میجورٹی کرسچینس کی ہے، سبھی کو پتہ ہے. یورپ میں اور اسپیشلی ناروے، اٹس ناٹ اے کرسچین کنٹری، ان کا ریلیجن نہیں ہے. آپ مذہب کی بات نہیں کر سکتے، اٹس اونلی یہ ایتھیسٹ کنٹری ہے. ریلیجن کی بات کرنا، ریلیجن کے بارے میں کچھ کہنا فیشن ہی نہیں ہے. वो कहते नहीं मज़हब की बात नहीं करो। अब आपको कहते हैं कि यूरोप में एक नया कानून बन रहा है कि सर नहीं कवर करना। चले आप कहते हैं ये हमारे लिए होगा जी के स्काफ ना लें, मर्द टोपी ना लें। नहीं, वो हर मज़हब को, जैसे सिख हैं तो वो अपने सर पे एक पगड़ी बांधते हैं या कोई, वो सबको ख़त्म कर, उनका दिल क्या करता है कि मज़हब ख़त्म हो जाए, क्योंकि मज़हब लड़ाई कराता है। असल में मज़हब लड़ाई नहीं कराता, मज़हब ख्वाहिशों को ख़त्म कराता है। तो हमेशा अपने लिए ये गोल रखें कि इन अंधेरों के दौर में हमने इस रोशनी का पैगाम बनना है इंशाअल्लाह ताला। जी कुछ कह रहे
कुछ अनाउंस
जी,
करना
प्लीज़ ले
चाहते
लीजिए।
अस्सलामुअलैकुम वरहमतुल्लाहि वबरकातुहू।
वालेकुम
अस्सलाम। अल्लाह हमारे इस क्लासरूम को हरा भरा रखे और हमें इससे बड़ी अपने लिए काम करने की जगह भी अता फरमाए, जहाँ पे हम लोग आगे बढ़ के सब एडमिन्स बन के काम करें। आपको पता है इस वक्त पूरे अटलांटा में आप माने ना माने बातें हो रही हैं हर जगह। 6 मस्जिदों को तो मैं जानती हूँ जहाँ पर इस तकनीक के हवाले से कितनी बातें हो रही हैं। तो अल्लाह सुब्हान तआला वाकई हम सबको नजीबत से बचाए। इस वक्त बहुत दुआओं का और बहुत हम्बल रहने का वक्त है। हम पूरे कुरान में सबक पाते आए हैं कि खशियत बहुत ज़रूरी चीज़ है। हमने मालूम किया था ना कि खशियत के बगैर सीखा हुआ इल्म बोझ बन जाता है, बोझ बन जाते हैं।
कुल्लु इल्मिन वबालुन अला साहिबिही इल्ला मा अमिला बिही। हर इल्म अपने साहिब पे वबाल बनेगा सिवाय उसके जिस पे अमल कर लिया गया। अल्लाह हू अकबर।
जी मैंने जो आज सूरत काफिरून से सीखा वो ये कि हमें अल्लाह का पैगाम जो है वो सबको देना है, हर अमीर गरीब हर इंसान को देना है। और उसके बाद जो है उसमें से दो तरह के लोग होंगे, एक वो होंगे जो कि मान जाएंगे अल्हम्दुलिल्लाह, ईमान ले आएंगे, और कुछ लोग उसमें ऐसे भी होंगे कि जो कि इनकार करेंगे। और हमें ईमान जो ले आएंगे इंशाल्लाह ताला उनके साथ चलते ही रहना है मरते दम तक इंशाल्लाह ताला, कुरान के साथ अल्लाह के पैगाम के साथ। और जो लोग इनकार करने वाले हैं, जैसे कि उस्तादा जी ने बताया कि वो फिर जो उसके खिलाफ हैं, अल्लाह और कुरान के खिलाफ हैं चीज़ें, अगर वो कर रहे हैं तो फिर हमने उसका इनकार करना है, हमने अपने आप को अलग करना है उससे इंशाल्लाह ताला,
इंशाल्लाह ताला।
लेकिन पैगाम हमने सबसे पहले सबको देना है रिगार्डलेस। आज में आ रहे थे हम लोग तो अल्हम्दुलिल्लाह उसमें ऊपर में वो एक लड़की थी बिल्कुल यंग ना, तो माशाल्लाह पूरा रास्ता पता नहीं 30 मिनट थे या जितने भी थे, अल्हम्दुलिल्लाह उसको अल्लाह का पैगाम पहुँचाया, अल्हम्दुलिल्लाह उसको जो था। और वो कहती है कि मैं वो क्रिश्चियन हूँ जो कि अल्लाह को एक मानती हूँ और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को भी मानती हूँ। तो मैंने उसको बताया कि तुम इंशाल्लाह ताला, मैं मतलब इससे कहती कि क्या करना पड़ता है ना मुसलमान होने के लिए, क्या करना पड़ता है, क्या प्रोसेस है। मैंने कहा कि ये दो जो काम अगर तुम कर रही हो तो तुम मुसलमान हो, बाकी जो प्रोसेस है ये इसके बाद का है। तो अल्हम्दुलिल्लाह उसको मैंने नंबर दिया, उसको थोड़ी इंफॉर्मेशन दी। तो इंशाल्लाह ताला इस तरह हम हर वक्त जो ऑन गोइंग दावा हम लोग कर सकते हैं इंशाल्लाह ताला, लेकिन इसके लिए हमें सबसे पहले खुद कुरान को पढ़ना पड़ेगा, सीखना पड़ेगा। अल्हम्दुलिल्लाह मैं थोड़ी सी ना वो हो रही हूँ आवाज़ में थोड़ी, तो मैं बहुत अल्हम्दुलिल्लाह एक्साइटेड हूँ यहाँ पे उस्ताजा के साथ और आप सब लोगों के साथ। तो ये आप लोग बहुत बहुत स्ट्रॉन्ग अल्हम्दुलिल्लाह उसके साथ बेस के साथ आप लोग हैं। तो इंशाल्लाह ताला जो मेन चीज़ है ना, जुड़े रहे अपनी आखिरी सांस तक जो है ना, अल्लाह के कलाम अल्लाह की बात नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की तालीमात के साथ जुड़े रहेंगे तो वही कामयाबी है। उस्ताजा ने एक बात अभी कही थी कि आपको चंद साल बाद में आपको जो अभी जो ईमान का लेवल है ना, जो भी लग रहा है कि हम बड़ा कुरान पढ़ लिया हम तो बहुत वो हो गए, ये आपको लेवल ऐसे लगेगा कि जैसे अभी आपने कभी प्री स्कूलिंग की है। मैं 10 साल से अल्हम्दुलिल्लाह नूरुल कुरान के साथ अल्हम्दुलिल्लाह पढ़ रही हूँ, कायदा स्टूडेंट हूँ अल्हम्दुलिल्लाह। मुझे ये लगता है, मैं अपने इन साथियों के साथ शेयर करती हूँ, मैं उनको कहती हूँ कि मुझे ऐसे लग रहा है कि मेरी अभी प्री स्कूलिंग हुई है और अभी मेरा जो आगे सफ़र है ना वो भी मतलब आई वॉन्ट मोर एंड मोर। और मुझे जितना मैं पढ़ती जा रही हूँ, समझती जा रही हूँ, इतना ही मुझे अपना बहुत छोटा लगता है, बहुत छोटा लगता है। और अभी आगे अल्लाह सुब्हानहु तआला से दुआ ये है कि हमें बस इस सफ़र से, इस रास्ते से अल्लाह सुब्हानहु तआला बिल्कुल हमें थोड़ा सा भी, हम राइट लेफ्ट भी ना हो, हम सीधे अल्लाह सुब्हानहु तआला बस चलते जाएं, उसमें है कामयाबी। और अभी ये समझें कि ये आपका बिल्कुल प्री स्कूलिंग हुई है और सफ़र आपका अभी आगे पड़ा है इंशाल्लाह ताला। तो हर सिस्टर जो यहाँ पे मौजूद है, इंशाल्लाह ताला दिल से दुआ भी है और रिक्वेस्ट भी है कि आप बिल्कुल कुरान के साथ बस जुड़े रहें और इंशाल्लाह ताला बेहतर से बेहतर उसमें तलाश में इंशाल्लाह ताला, क्योंकि अभी हमारा कुछ भी नहीं है, अभी तो ये सफ़र समझे कि शुरू हुआ है। जज़ाकअल्लाह खैर, अस्सलामु अलैकुम।
वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहू। जैसे कि आपको मालूम है, माशाल्लाह तीन हमारे पास आउटसाइड से लोग आए हुए हैं, ओक्लाहोमा से। आपका नाम, आपका नाम? बीपाशा। और आप?
फरजाना।
फरजाना। तो ये तीनों हम बस बाहर से आए हुए हैं अल्हम्दुलिल्लाह, और अल्लाह सुब्हान तआला ने हमारी स्टूडेंट को वहाँ सऊदी अरब से भी यहाँ पे भेज दिया, अल्लाह का शुक्र है। तो कल के हमारे से बस मैं दो तीन बातें रिमाइंड कराना चाह रही थी कि जिसको जो जो चीज़ दे गई हैं वो भूलिएगा नहीं, और वहाँ पर अपने स्टेशन पे जमे रहेंगे, हमको ओहद की तरह उस तरह भागना नहीं है ना हम लोगों को इंशाल्लाह। दूसरी बात ये कहनी थी कि वहाँ पर टाइम से पहुँचना है हम लोगों को, स्टूडेंट्स को। और तीसरी बात ये कि अगर जैसे अंदर खाना कुछ भी जैसे होता है ना, हर दफ़ा यही होता है, कभी कभी कुछ प्रॉब्लम्स हो गई, टेक्निकल डिफिकल्टी, कोई चीज़ काम नहीं आ रही, बेबी सिटर नहीं मिली, फना कुछ भी कोई प्रॉब्लम आए, चेहरे से नहीं जाहिर करना, क्योंकि अब आप लोग अंदर का हिस्सा बन के दूसरों के लिए नमूना बनेंगे। तो अंदर खाना अगर कोई प्रॉब्लम हो भी रही है तो आराम से डिस्कस करेंगे, और इंशाल्लाह हम लोग आपको एक एक एडमिन, जिस जिसकी ड्यूटी करना उसको एक एडमिन असाइन करेंगे।
क्योंस नहीं करें, घबराएं नहीं, इकट्ठे नहीं हो आप सब। कल ये सोचें कि आप सब होस्ट हैं और बिखर के खड़े हो, आप दो लोग आपस में बातें कर रहे हैं तो उससे बेहतर है कि दो लोग दो मेहमानों के साथ बातें करें। तो मुझे लगता है कि ये चीज़ें आपको बताने की ज़रूरत नहीं है। हमारा मकसद जो कल के प्रोग्राम का, जिसके लिए इतनी एफर्ट हो रही है, वो ये है कि नए लोग जो आएँ उस वक्त, वो अगले कोर्सेज में आएँ। मकसद एक है सिंपल सा, बाकी तो सब एक साइड की चीज़ है। तो उसके लिए आपने कल पूरा वक्त अपने आप को एक रोल मॉडल के तौर पर रखना है, ख़ास तौर पर जब सुबह जब हमारी क्लास हो रही होगी, आप सबका चूँकि यूनिफॉर्म एक ही होगा, एक रो में बैठे हैं, सेटिंग भी इस तरह ही करेंगे, आप सब उधर बैठेंगे। फिर उसके बाद जब जहाँ ड्यूटीज़ लगी हैं, किसी पूरे वक्त में ये ना भूलें कि आप कुरान के हामिल हैं। बस इंशाल्लाह ये आपका रवैया, आपका ठहराव, आपका प्यार, चेहरे पर स्माइल और सलाम। आपस में बातें कल नहीं करनी, किसी दो एडमिन को इकट्ठा बैठने का ज़रूरत नहीं, क्योंकि वो चीज़ दूसरों को पुट ऑफ करती है। बस दफ़ा हम ये सोच लेते हैं कि बस प्रोग्राम ख़त्म हो गया, हालांकि जो ख़त्म होने के बाद का बेस्ट टाइम है, स्पेशली जब खाना वगैरह खुलता है, तो वो टाइम वो होता है कि जिसमें आप दूसरों को दिखाएं कि आप कितने केयरिंग हैं। तो बहरहाल अल्लाह से मदद मांगे, अल्लाह आपको खुद ही सिखा देगा। ठीक है, जज़ाकअल्लाह खैर। अतीक, कुछ कहना है आप लोगों ने? आइए, मेरे पास आज इतने, और ये इंशाल्लाह मुहादरात को पूरा करने के लिए हम फिर
मिलेंगे।
एक जुमे को अगर हम कहीं जाके बैठ के बाहर खुला पढ़ लें तो ले जाइएगा बुक, कोई मौका मिला तो पढ़ लेंगे। ज़मीन के कोनों पे मोहरें लगानी है इंशाल्लाह ताला। चले, जज़ाकअल्लाह, बहुत सारी दुआएं आप सबके लिए, आप अपने लिए भी दुआएं मांगें। तो इंशाल्लाह जो भी अहम बातें ये आपको बताती हैं इस पर गौर कीजिए। भैया की जी, ले लीजिए ले लीजिए, अब दूसरा भी ठीक हो गया।